Recording in progress.
الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. أمن خلق السماوات والأرض وأنزل لكم من السماء. جی، قل لا يعلم من في السماوات والأرض الغيب إلا الله وما يشعرون أيان يبعثون بل ادارك علمهم في الآخرة بل هم في شك منها بل هم منها عمون. وقال الذين كفروا أإذا كنا ترابا وآباؤنا أإنا لمخرجون لقد وعدنا هذا نحن وآباؤنا من قبل إن هذا إلا أساطير الأولين إلى الآخرة. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو اس کلاس میں ہم نے کل سورۃ النمل پڑھنی شروع کر دی تھی. معارف القرآن کی جلد نمبر 6 میں ہی سورۃ النمل بھی ہے، اور یہ آپ کو بتایا تھا کہ یہ ہمارے دین اسینشلز فار مین جو پروگرام ہے اس کے اندر یہ پہلے سے چل رہی تھی. پچھلے سال اکتوبر میں ہم نے اس کو شروع کیا تھا پڑھنا، تو باقی جو رہ گئی تھی تو وہ ہم نے پھر سوچا، دل میں یہی خیال آیا کہ باقی ماندہ جو رمضان المبارک کے دن ہیں تو ان کے اندر سورۃ النمل کو ہی مکمل کرنے کی کوشش کرتے ہیں. تو سورۃ النمل کی جو آیات پڑھ رہے تھے 65 سے 75، تو ان کا ترجمہ کل ہم نے کلاس کے اندر دوبارہ سے پڑھا تھا، اور معارف و مسائل میں سے جو پہلے معارف تھے وہ پڑھ لیے تھے. اس کے بعد پھر جو دوسرے معارف ہیں وہ ہم پڑھ لیتے ہیں، اور اس کے بعد جو آپ لوگوں کو ہم نے کچھ سلائڈز شیئر کری ہیں تو ان کے اوپر بات کرنے کا ارادہ تھا. اور دوسرا یہ کہ کچھ سوال تھے لوگوں کے جن کو کہا تھا کہ وہ کلاس میں پوچھ لیں، تو کل اس کا موقع نہیں ملا تھا، تو اس وجہ سے آج جو ہے نا وہ اگر وہ پوچھ لیں، اور ماشاءاللہ پوچھ بھی لیا انہوں نے، لکھ بھی دیا اپنا سوال، جزاکم اللہ. سوال بھی اگر پورا ادھر کاپی کر دیں تو آسانی ہو جائے گی، ورنہ پھر وہ فون میں جا کر کے دیکھنا پڑے گا، اور وہاں پہ ہم نے سلائڈ لگائی ہوئی ہے اس وقت فون کے اوپر تاکہ اس کو دیکھ کر کے آپ کو سمجھا سکے. جزاکم اللہ. تو اب معارف و مسائل میں ان آیات کی حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے جو اگلا پوائنٹ لکھا وہ ہے اس آیت کے بارے میں، بل ادارک علمہم فی الآخرہ بل ہم فی شک منہا بل ہم منہا عمون، کہ آخرت کے بارے میں، بلکہ آخرت کے بارے میں ان کا جو علم ہے وہ ادارکہ ہو گیا، ٹھیک ہے نا، جس کا کہ ترجمہ حضرت شیخ الہند رحمۃ اللہ نے کیسے کیا تھا کہ تھک کر گر گیا. آخرت کے بارے میں ان کا علم جو تھا وہ تھک کر گر گیا. اور حضرت تھانوی رحمۃ اللہ علیہ نے اس کے ترجمے کے اندر کیا فرمایا تھا، اس کے الفاظ اصل میں نے اس دفعہ دیکھے نہیں تھے ابھی، تو ہاں آخرت کے بارے میں خود ان کا نفس علم بالوقوع ہی نیست ہو گیا. نیست ہونے کا مطلب ہے کہ نان ایگزسٹنٹ ہو گیا، ختم ہو گیا، نیست و نابود جس طرح ہم اردو میں کہتے ہیں. تو آخرت کے بارے میں ان کا علم نیست ہو گیا، یعنی خود ہی اس کے وقوع ہی کا علم نہیں جو تعیین کے علم نہ ہونے سے بھی اشد ہے، ٹھیک ہے نا. کیونکہ یہ جو کافر تھے، یعنی حضرت تھانوی رحمۃ اللہ علیہ کی اب ہم جو ہے نا وہ ادارکہ کے لفظ کی تفسیر آپ کو بتا رہے ہیں، ٹھیک ہے، کہ انہوں نے ادارکہ کیسے تفسیر کری ہے. انہوں نے فرمایا کہ ایک تو ہے نا کہ جی یہ جو کافر ہیں یہ نبی علیہ الصلوۃ والسلام سے پوچھتے تھے کہ یہ کب ہوگی، ایانا یبعثون، کب اٹھائے جائیں گے، متا حاضر ساعہ، ہے نا، یہ ساعت جو ہے یہ کب واقع ہوگی جس کا تم ہم سے وعدہ کرتے رہتے ہو ہر وقت، ٹھیک ہے. تو ایک ہوتا ہے کہ اس کے وقوع کے وقت کے تعیین کے اوپر کہ کب ہوگی یہ اعتراض کرتے تھے، لیکن نہیں، ان کا معاملہ یہ تھا کہ یہ جو وقت کے تعیین کا تقاضا کرتے تھے نا کہ یہ کب ہوگی آخرت، اصل میں یہ آخرت کا سرے سے انکار ہی کر دیتے تھے کہ یہ ہوگی نہیں, ٹھیک ہے, کہ یہ آخرت جو ہے وہ ہوگی ہی نہیں, ٹھیک ہے. تو اسی کا کہہ رہے ہیں کہ اس سے بڑھ کر یہ ہے کہ یہ لوگ اس کے وقوع میں ہی شک, وقوع سے ہی شک میں ہیں, ٹھیک ہے. اب جو پرانے اسٹوڈنٹس ہیں ان کو تو امید ہے کہ یہ بات یاد ہوگی, کیونکہ ہم پہلے کئی دفعہ ڈسکس کر چکے ہیں کہ اصل میں ان کا کیا مسئلہ تھا, کہ یہ آخرت کے وقوع کے بارے میں بھی دراصل اتنا ان کو مسئلہ نہیں تھا, ٹھیک ہے, آخرت کے وقوع کے آخرت واقع ہوگی اس کے بارے میں بھی ان کو اتنا مسئلہ نہیں تھا, ٹھیک ہے, بلکہ ان کو اصل مسئلہ کس بات سے تھا, ان کو اس بات سے اصل مسئلہ تھا کہ آخرت واقع ہوگی اور اس کے اندر ان کے برے اعمال کا حساب ان کو چکانا پڑے گا, ان کے برے اعمال کے اوپر ان کو سزا ملے گی, اس بات سے اصل میں ان کو سارا کا سارا مسئلہ تھا. ورنہ آخرت کا قائم ہونا اللہ تعالیٰ کی قدرت میں, اللہ تعالیٰ نے ساری دنیا کائنات بنا دی, یہ بات جانتے تھے یہ لوگ, کائنات پوری اللہ تعالیٰ نے بنائی ہوئی ہے, دنیا کے اندر جو ہمیں رزق پہنچتا ہے یہ اللہ تعالیٰ ہمیں دیتے ہیں. تو بھائی جب اللہ تعالیٰ اتنی چیزوں کے اوپر قادر ہیں تو پھر مارنے کے بعد دوبارہ زندہ کی کرنے کے اوپر کیوں نہیں قادر ہوں گے؟ اس کا مسئلہ نہیں تھا. ایک تو یہ نبی علیہ الصلوۃ والسلام کی چڑ کی وجہ سے نبی علیہ الصلوۃ والسلام کی ہر بات کا انکار کرتے تھے, حتیٰ کہ اتنی سی بھی بات کہ تم اللہ کو جو ہے رحمان کے نام سے کیوں پکار رہے ہو, یہ رحمان کیا ہے, ومر رحمان, رائٹ. دو تین کلاس پہلے ہم نے بات آپ کو سورہ فرقان کے اندر سے بتائی تھی نا, یہ کیا, یہ رحمان کیا ہے, حالانکہ جانتے تھے کہ رحمان کون ہے, وہی اللہ جس کو کہ یہ جس کی یہ عبادت کرتے ہیں, جس کو کہ کعبۃ اللہ کا اللہ کہتے ہیں, رائٹ. لیکن نبی علیہ الصلوۃ والسلام نے اس کو کہہ دیا رحمان, تو کہیں یہ کون, یہ کیا چیز ہے, عمر رحمان, ٹھیک ہے نا. اور پھر اس کے بعد کیا کہتے تھے کہ ہم اس کو سجدہ کریں جس کو تم ہمیں سجدہ کرنے کو کہتے ہو, کیا مطلب, جس کو کہ ہماری زبان میں کہتے ہیں کسی سے چڑ ہو جانا, الٹیمیٹ لیول آف جو ہے نا بغض ہو جانا, اس کے ہر چیز کو جو ہے نا وہ الٹا کرنا, ٹھیک ہے. تو آخرت کبھی جو ہے نبی علیہ الصلوۃ والسلام ان کو بتاتے تھے, نبی علیہ الصلوۃ والسلام کی چڑ میں یہ آخرت کبھی ان کا نہیں, آخرت ہوگی نہیں, آخرت ہوگی نہیں, حالانکہ پتہ ہے ان کو کہ آخرت ہو سکتی ہے اور اللہ تعالیٰ جو اس پر قدرت رکھتے ہیں کہ ہو سکتی ہے. اور دوسری بات یہ کہ آخرت ہو بھی گئی نا, جیسے کہ ایک آیت مجھے اس ذہن میں نہیں ہے کہ اگر ہو بھی گئی نا تو ہمیں جو ہے وہ ریڈ کارپیٹ ویلکم ملے گی وہاں پر, رائٹ. ہمیں جو ہے نا وہ اللہ تعالیٰ یہاں سے بھی زیادہ اچھا انعام عطا فرمائیں گے, جتنا کہ اس دنیا میں ہمیں مال پیسے اور اولادوں کی نعمت سے اللہ تعالیٰ نے نوازا ہے نا, اگر آخرت ہوئی نا تو اس میں تو اس سے بھی زیادہ ملے گا ہمیں, کیونکہ ہم ہیں ہی اتنے اچھے, ہے نا, ہم ہیں ہی اتنے اچھے, ہمارے ہم ہیں ہی اچھے, ٹھیک ہے نا. تو وہ ہم نے کوئی غلط کام کیا ہی نہیں, اپنی غلطی کو جو ہے وہ اچھا بن کر کے مزین کر کے جو ہے وہ شیطان نے ان لوگوں کے سامنے پیش کیا ہوا تھا, اور ان کے سامنے کوئی مرر تھا نہیں, یا مرر تھے بھی تو اس کی طرف یہ دیکھنے کے مجاز نہیں سمجھتے تھے اپنے آپ کو, ٹھیک ہے. تو اس وجہ سے اپنی برائیوں کو بھی اچھائیاں سمجھ رہے ہوتے تھے. تو آخرت کے انکار کے بارے میں یہ ساری تفصیلات ہیں, ٹھیک ہے. تو اب اس میں جو حضرت مفتی شفیع رحمۃ اللہ نے لکھا تھا کہ جی یہود کا بھی یہی معاملہ تھا, انہوں نے لکھا ہے کہ یہود تو کہتے تھے کہ ہمیں سزا نہیں ملے گی کیونکہ ہم محبوب امت ہیں, ہم محبوب امت نہیں, ہم تو اللہ تعالیٰ کے بیٹے ہیں, ٹھیک ہے, ہم محبوب امت ہیں, ہم اللہ تعالیٰ کے بیٹے ہیں, ہاں اس طرح کی بات کرتے تھے. تو وہ بھی یہی کہ بھائی آخرت ہوگی تو لیکن ہمیں سزا نہیں ملے گی. تو یہود تو اہل کتاب تھے نا, اور یہود تو مونوتھیسٹک ریلیجن میں سے ایک ریلیجن ہے, ٹھیک ہے, لیکن وہ بھی اسی مخمصے میں کہ یعنی وہ تو تھے ہی اہل کتاب, لیکن ایون مشرکین بھی جو ہے وہ اسی طرح سے کہ ہمیں سزا نہیں ملے گی, ہم تو بہت اچھا کام کر رہے ہیں, ٹھیک ہے. تو بل ادارک علمہم فی الاخرہ, اس کے بارے میں حضرت نے لکھا کہ لفظ ادارکہ میں قراءتیں بھی مختلف ہیں اور اس کے معنی میں بھی کئی قول ہیں, ٹھیک ہے. قراءتیں مختلف کا مطلب کہ اس کو پڑھنے کا جو انداز ہے نا, جس ڈائلیکٹ سے, جس ایکسنٹ سے, یا ایون جن حروف کے ساتھ اس کو پڑھا جاتا ہے, تو ان میں بھی یعنی مختلف ہیں طریقے. جیسے کہ آپ نے سنا ہوگا کہ قرآن مجید جو ہے وہ نبی علیہ الصلوۃ والسلام کی دعا کے اوپر, کہ اللہ تعالیٰ سے آپ صلی اللہ علیہ وسلم نے یہ دعا کری تھی کہ اللہ میری جو قوم ہے نا عرب, ٹھیک ہے, اس قوم کے جو عربی بولنے کا جو طریقہ ہے, یہ کئی طریقوں پہ عربی بولتے ہیں, ان کے مختلف لہجے ہیں, مختلف ڈائلیکٹس ہیں, ٹھیک ہے. ہر قبیلے کا ڈائلیکٹ جو ہے وہ اگلے قبیلے کے لہجے ڈائلیکٹ سے مختلف ہے. تو اگر ایک ہی قرآت کے اندر قرآن مجید نازل ہوگا تو یہ عربوں کے لیے مشکل ہو جائے گی. تو اللہ تعالیٰ نے نبی علیہ السلام کی اس دعا کو قبول کرتے ہوئے قرآن مجید جو ہے وہ کم از کم 20 قراءتوں میں نازل کیا. 20 قراءتوں کے اندر مفتی شفیع رحمۃ اللہ علیہ نے بالکل شروع میں یہ بات لکھی ہے. پھر وہ 20 قراءتیں جو ہے وہ ریسٹرکٹ ہوتی ہوتی, کیونکہ پھر آہستہ آہستہ جو ہے وہ لوگوں نے قریش کی قرآت کو سیکھنا شروع کر دیا. باقی عرب جو ہے وہ قریش کی کتابیں آ گئے, جیسے کہ ہم نے ابھی پڑھا تھا سورہ حج کے آخر میں, ٹھیک ہے. تو قریش کی قرآت جو ہے وہ پھر رائج ہونی شروع ہو گئی باقی عرب کے اندر. تو اس طرح یہ 20 سے سکڑتے سکڑتے جو ہے نا وہ صرف 10 قراءتیں رہ گئیں, اور پھر 10 سے بھی سکڑتے سکڑتے یہ جو اس وقت موجود ہے دنیا کے اندر 7 قراءتیں, جس کو 7 قراءت بھی کہتے ہیں, ٹھیک ہے. تو ماشاءاللہ آج ہمارے بچے بھی پاکستان انڈیا کے اندر بھی ایسے جو ہے وہ قراء حفاظ ہوتے ہیں جو کہ 7 قراءت کے ماہر ہوتے ہیں, ٹھیک ہے. انہوں نے 7 قراءتوں کے اندر قرآن مجید جو ہے وہ پڑھنا سیکھا ہوتا ہے اور باقاعدہ یاد بھی کیا ہوتا ہے کچھ نہ تو اس میں سے. اچھا, تو اس طرح سے قراءتوں کا فرق جو ہے, یہ لہجوں کا فرق الحمدللہ قرآن مجید کے اندر موجود ہے. اور تو اسی طرح سے یہاں پہ ادارہ کا جو لفظ ہے اس کے اندر بھی مختلف قراءتیں ہیں, اور وہ کیا قراءتیں ہیں اس کی تفصیل تو کسی تفسیر میں لکھی ہوگی, جس کو کہ ہمیں ریفر کرنے کا تو اس کلاس کے لیے موقع نہیں ملا. اچھا, اس کے معنی میں بھی کئی قول ہیں, جیسے کہ اہل علم کے درمیان جو ہے وہ علمی اختلاف کے بارے میں ہم پڑھ چکے ہیں کہ ٹھیک ہے. تو فرماتے ہیں کہ اہل علم کی اس تفصیل تفاسیر میں دیکھ سکتے ہیں, یہاں صرف اتنا سمجھ لینا کافی ہے کہ ادارکہ کے معنی بعض مفسرین نے تکامل کے لیے ہے, تکمیل, جس کو اردو میں عام طور پہ تکمیل کا لفظ کہا جاتا ہے, اور عربی کے وزن کے اوپر دیکھا جائے تو کاملا یکاملو یا تکاملا یا تکاملو تکاملا کے وزن کے اوپر یہ بنے گا. تو تکامل کے لیے ہیں کہ کیے ہیں, اور فی الآخرہ کو ادارکہ سے متعلق کر کے معنی یہ قرار دیے کہ یہ جو فی الآخرہ کا جو لفظ آیا ہے تو اس کا جو تعلق ہے نا وہ ادارکہ کے فعل کے ساتھ ہے, ٹھیک ہے. یہ اب جنہوں نے نحو پڑھی ہے اور باقاعدہ ترکیب کری ہے کہ فلانا لفظ جملے کے اندر کیا بن رہا ہے, فعل بن رہا ہے, فاعل بن رہا ہے, اور جو ہے یہ حرف جر ہے تو حرف جر کے بعد جو لفظ آتا ہے یہ جو ہے وہ اس کا متعلق بن رہا ہے, کس کا متعلق بن رہا ہے, کس کے ساتھ اس کا کنیکشن ہے وغیرہ, تو وہ اس بات کو آسانی سے سمجھ سکتے ہیں. باقی کے لیے ذرا اس وقت مشکل ہے جنہوں نے عربی زبان سیکھنے کی ابھی تک کوشش شروع نہیں کری ہے, انشاءاللہ ان کے لیے بھی آسانی ہو جائے گی جب وہ تھوڑی بہت صرف نہ پڑھیں گے. تو بعض مفسرین تکامل کے لیے ہیں, اور فی الآخرہ کو ادارکہ سے متعلق کر کے معنی یہ قرار دیے ہیں کہ آخرت میں ان کا علم اس معاملے میں مکمل ہو جائے گا, کیونکہ اس وقت ہر چیز کی حقیقت کھل کر سامنے آ جائے گی, ٹھیک ہے. ابھی تو اعتراض کر رہے ہیں اور حجتیں اور کٹ حجتی اور ضد انانیت اور اناد اور نبی علیہ السلام کی جو ہے وہ چڑ کے اندر جو ہے وہ ہر چیز کا انکار کرنا ہے, ٹھیک ہے. لیکن آخرت میں یہ سب کچھ ختم ہو جائے گا, بلکہ کیا ہوگا کہ ہر چیز کی حقیقت کل کے سامنے آ جائے گی, مگر اس وقت علم ہونا ان کے کچھ کام نہیں آئے گا, ٹھیک ہے. یعنی اس وقت جو ان کو مشاہدہ مل جائے گا, تو مشاہدے کا کوئی فائدہ نہیں ہے, اس لیے کہ تقاضا کیا ہے, ڈیمانڈ کیا ہے, ایمان کی ڈیمانڈ, ٹھیک ہے. یعنی نبی کو صادق اور امین مانتے ہوئے جو چھپی ہوئی باتیں اللہ تعالیٰ نے ان کو بتائی ہیں, انباء الغیب, جو اللہ تعالیٰ نے ان کو خبریں دی ہیں غیب کی, وہ غیب کی خبریں جو ہے وہ اپنے امتیوں کو بتاتے ہیں, اور امتیوں کا کام یہ ہے کہ اعتماد کرتے ہوئے آمنا و صدقنا کہیں کہ ہم ایمان لے کر کے آئے اور ہم نے آپ کی تصدیق کری, ٹھیک ہے. تو یہ ایمان جو ہے یہ بالغیب ہوتا ہے. مشاہدہ آپ کو کسی چیز کا مل گیا تو اب وہ ایمان نہیں رہا, اب تو اگر آپ ماننے والے تھے, یعنی آپ پہلے ایمان لا چکے تھے پھر اس کے بعد آپ کو کسی چیز کا مشاہدہ بھی مل گیا, تو اب آپ کے پاس کیا آ گیا, یقین. اب آپ کو یقین مل گیا, ٹھیک ہے. اور اگر آپ نہ ماننے والے تھے اور نہ ماننے والے حالت میں ہی آپ کو کسی چیز کا مشاہدہ مل گیا, تو یہ کیا ہے, یہ یقین نہیں ہے, یا یہ یقین تو ہے لیکن اس یقین کا آپ کو فائدہ نہیں ہے, کیونکہ آپ نے ایمان کے درجے کے اوپر ماننے سے انکار کر دیا تھا. اب مشاہدہ مل گیا تو اس کا آپ کو سوائے اس کے کہ اب افسوس, ٹھیک ہے نا. تو اب اس کو یقین نہیں کہیں, اب اس کو افسوس کہہ لیں کہ اب تو بس افسوس ہے کہ ہاں واقعی یہ تو ایسا تھا جیسے رسول مجھے بتا رہے تھے, کاش کہ میں مان لیتی, کاش کہ میں مان لیتا, ٹھیک ہے، تو اس وقت تو افسوس ہی رہ گیا نا خالی. تو وہی فرما رہے ہیں کہ اس وقت علم ہونا ان کے کچھ کام نہیں آئے گا، کیونکہ دنیا میں وہ آخرت کی تکذیب کرتے رہے ہیں، یعنی نبی کی تکذیب کرتے رہے ہیں، اور نبی علیہ السلام کی چڑ میں وہ آخرت کی بھی تکذیب کرتے رہے ہیں. اور بعض مفسرین نے لفظ ادارکا کے معنی غلہ و غابہ کے لیے اور فی الآخرہ کو علمہم سے متعلق کیا، ٹھیک ہے، بل ادارکا علمہم فی الآخرہ. تو فی الآخرہ یعنی فی جو ہے وہ ایک خاص قسم کا حرف ہوتا ہے، حرف جر، حرف جر کے بعد جو اسم آتا ہے اس کو پھر جملے میں کسی چیز کے ساتھ متعلق یعنی جوائن کرنا ہوتا ہے، کنیکٹ کرنا ہوتا ہے، ٹھیک ہے. تو ایک تو اس کے بارے میں مذہب ہوا، یعنی ایک رائے، علمی رائے کیا ہوئی کہ الآخرہ جو ہے نا وہ ادارکہ سے متعلق ہے، تو پھر یہ مفہوم بنے گا، ٹھیک ہے، کہ آخرت کے بارے میں جو ان کا علم، آخرت جو ہے نا وہ مکمل ہو گئی ان کے لیے. اور دوسرا کیا، دوسرا کیا ہے کہ اس کو جو ہے وہ علمہم کے ساتھ اس کو متعلق کریں گے. تو کیا ہوا کہ آخرت کے معاملے میں ان کا علم غائب ہو گیا، اس کو نہ سمجھ سکے. ولہ کا مطلب گم ہو گیا ہے نا، کوئی چیز جو گم ہو جائے نا اس کو ول کہتے ہیں، ٹھیک ہے. اور غابہ کا مطلب غائب ہو گیا، ٹھیک ہے. تو گم ہو گیا، غائب ہو گیا، یہ ادارکہ کے دوسرے مفسرین نے معنی کیے ہیں. تو آخرت کا جو علم تھا نا ان کا وہ غائب ہو گیا، اس کو نہ سمجھ سکے، یعنی اٹ سم ہاؤ مسڈ دیم، جیسے انگریزی میں کہتے ہیں نا دس ریالٹی مسڈ دیم، ہے نا، یہ ان تک پہنچ نہیں سکی یا یہ اس حقیقت تک پہنچ نہیں سکے، ہے نا، انہوں نے جو ہے وہ سمجھ نہ سکے اس بات کو، کیونکہ سمجھنے کی کوشش نہیں کری انہوں نے اس بات کو. بہرحال جو بھی معنی ہوا ہمارے، ہم یعنی عوام الناس کے لیے بس اتنی سمجھ کافی ہے، اور حضرت نے بھی زیادہ تفصیل یہاں پہ نہیں لکھی ہے، باقی بہت علمی تفصیل جو ہے وہ کسی کو پڑھنی ہو تو پھر دیگر تفاسیر اس کے لیے کھنگالی ہوں. ٹھیک ہے، کسی کو اگر کوئی سوال ہے نینی کیس تو پھر وہ پوچھ لیں، پھر بھی اگر کچھ پوچھنا چاہتا ہے کوئی چیز تو پوچھ لیں لکھ کر کے چار منٹوں کے اوپر. اچھا، اب جو ہے سوال چونکہ انہوں نے یہاں پہ لکھ دیا ہے اور باقی تفصیل لکھنے کی جو ہے نا ان کو ڈر لگ رہا ہے، تو ہم چلیں، جزاک اللہ آپ نے لکھ دیا، بہت شکریہ. تو جو سوال ہے اس کو ہم پہلے ایڈریس کر لیتے ہیں، اور اگر کسی اور کا بھی کوئی سوال تھا تو وہ بھی برائے مہربانی یہاں پہ لکھ دیں. جو عمومی نوعیت کے سوال ہوتے ہیں وہ ہم یہی کہتے ہیں کہ کلاس میں ہی آپ پوچھ لیا کریں، خصوصی جو ہوتے ہیں وہ تو ظاہر ہے کہ دوسروں کے سامنے آپ خصوصی سوال نہیں کریں گے نا، اپنے ذات کے بارے میں، اپنے خاندان کے بارے میں، لیکن عمومی تو کر سکتے ہیں نا، جنرل جو بات ہوتی ہے، علمی بات ہے. تو یہاں پہ انہوں نے سوال یہ لکھا تھا کہ عورت کے چہرے کا پردہ فتنے کی وجہ سے فرض ہے، سو واٹ کائنڈ آف فتنہ، اور کیا جوان عورت کے لیے ہے بس، ناٹ ان اولڈ ایج، اولڈ ایج میں فتنہ نہیں ہوتا کیا؟ ٹھیک ہے، جو خواتین پردہ نہیں کرتی اب ان کی اولڈ ایج ہو گئی ہے، ان کے لیے کیا حکم ہے؟ بیکاز دے تھاٹ زندگی گزر گئی، شروع سے کرا ہی نہیں. ٹھیک ہے، سمجھ میں آئے سوال سننے والوں کے؟ ایک دفعہ میں تو آسانی سے کیچ نہیں ہوتا، تو دوسری دفعہ پڑھ لیتے ہیں کیونکہ انہوں نے ڈائریکٹ میسج میں لکھا ہے جو کہ باقی لوگ نہیں پڑھ سکتے، صرف یہاں پڑھ سکتا ہے. تو لکھا ہے کہ عورت کے چہرے کا پردہ فتنے کی وجہ سے فرض ہے. ٹھیک ہے، انہوں نے کسی کے یوٹیوب ویڈیو میں لیکچر سنا اور انہوں نے یہ بات بتائی کہ عورت کا جو چہرے کا پردہ ہے نا یہ فتنے کی وجہ سے فرض ہے، اور کتابوں کے اندر بھی ایسا لکھا ہوا ہے. سو واٹ کائنڈ آف فتنہ، اور کیا جوان عورت کے لیے ہے بس، یعنی فتنہ جو ہے وہ کیا صرف جوان عورت کے لیے ہے، بوڑھی عورت کے لیے نہیں ہے؟ ٹھیک ہے، کیا بوڑھی عمر کے اندر فتنہ نہیں ہوتا؟ ٹھیک ہے، اور آخری بات کہ جو خواتین پردہ نہیں کرتی اب ان کی اولڈ ایج ہو گئی ہے، یعنی اب بوڑھی ہو گئی ہیں وہ، تو ان کے لیے کیا حکم ہے؟ کیونکہ وہ یہ سوچتی ہیں کہ زندگی بھر تو ہم نے کیا نہیں پردہ، تو اب کیسے شروع کریں، یا اب کیا فائدہ کرنے کا، یا اب تو وقت گزر گیا وغیرہ، اس طرح کی بات بوڑھی خواتین کہتی ہیں. ٹھیک ہے، تو اب یہ جو سوال ہے نا، اس میں سب سے پہلے جو اس آرٹسٹ کے ذہن میں بات آتی ہے کہ جواب میں سمجھانا چاہیے، وہ یہ ہے کہ یہ فتنہ کیا بلا ہے، فتنہ کس چیز کو کہتے ہیں. ٹھیک ہے، تو تفسیر کی کلاسز کے اندر ہم पीछे भी पहले भी कई बार इस टॉपिक को डिस्कस कर चुके हैं कि फितने का भी जो लफ्ज है ना, इसके तीन मानी आते हैं, तीन मतलब होते हैं इसके कुरान मजीद में जो लफ्ज इतना इस्तेमाल हुआ है। अब वो तीनों मुझे याद भी है कि नहीं, वो तो अभी पता चलेगा कि याद भी है कि नहीं। एक जो जजाकुमुल्लाह, एक जो है वो फितने का मानी क्या होता है, आजमाइश, ठीक है। यानी एक आजमाइश है, एक इम्तिहान है, टेस्ट है, ठीक है। आप फितने में मुब्तला कर दिए गए, मतलब आपको एक आजमाइश में डाल दिया गया है। अब जो है ना, वो आपने उसमें से सही जवाब देंगे या सही तरह से रिस्पॉन्ड करेंगे तो आप उस आजमाइश में कामयाब हो जाएंगे, गलत तरीके से अगर आप जवाब देंगे तो आप उस आजमाइश में यानी उस टेस्ट में आप फेल हो जाएंगे, ठीक है। तो अल्लाह ताला ने कुरान मजीद में फरमाया ना कि तुम्हारी जो अमवाल है, तुम्हारी जो औलाद है, तुम्हारे लिए फितना है, ठीक है। तो वो फितने का लफ्ज वहां पर क्या है कि तुम्हारे लिए आजमाइश है, ठीक है, कि भाई तुमने इनमें अल्लाह ताला का शुक्र अदा करना है, माल को अल्लाह के शुक्र के तरीके से इस्तेमाल करना है यानी अल्लाह की अदात में, तो फिर तुम पास हो गए इस आजमाइश में। औलाद को भी इसी तरीके से, और अगर औलाद को तुमने और माल को तुमने अल्लाह की नाफरमानी में इस्तेमाल करना शुरू कर दिया कि औलाद को दीन नहीं सिखाया बल्कि दुनिया के पीछे लगा दिया, रैट रेस के अंदर लगा दिया, ठीक है, और जो है वो अल्लाह के अहकामात नहीं सिखाए, तो फिर औलाद के आजमाइश में तुम फेल हो गए। और इसी तरह माल का भी मामला ये है कि तुम फेल हो गए, वो तो आसान से समझ आने वाली बात है। अच्छा, फितने का एक दूसरा मानी क्या है कि यानी बुराई, ठीक है ना, यानी प्योर एंड सिंपल बुराई। तीसरा मानी जो है वो वही जैसे कहा था ना, जहन में नहीं आ रहा, अगर किसी को याद हो तो बता दें। तो यानी प्योर एंड सिंपल बुराई, जिससे कि यानी बुराई ही निकलती है, ठीक है, तो जिससे कि नुकसान होता है, ठीक है, जिस चीज से तबाही, बर्बादी, अजाब, फसाद, फसाद, ओके। तो अब ये फितना दीनी कॉन्टेक्स्ट में जब लफ्ज इस्तेमाल किया जाता है ना, फितना, ठीक है। अच्छा, इन दोनों मानी में कोई बहुत ज्यादा बिल्कुल ऐसा नहीं है कि एक मानी जो है बिल्कुल मशरक से ताल्लुक रखता है और दूसरा मानी बिल्कुल जो है वो मगरब से ताल्लुक रखता है, ठीक है, बल्कि आपस में कनेक्शन भी होता है। जब एक ही लफ्ज के मुख्तलिफ मानी होते हैं ना, तो कहीं ना कहीं पीछे जाकर के उनके मानी आपस में कनेक्ट होते हैं किसी ना किसी तरीके से। उसके लिए ज्यादा गहराई की जरूरत पड़ती है। बहरहाल, तो अब जब यहां पे बात हो रही होती है कि सेपरेटिंग प्योर फ्रॉम इम्प्योर, इन अरबिक टू सेपरेट इम्प्योरिटीज फ्रॉम गोल्ड, इसके मानी में लफ्ज फितना इस्तेमाल होता है। ये आपने कहीं डिक्शनरी से देखा है, सेपरेटिंग प्योर फ्रॉम इम्प्योर। अच्छा, सेपरेटिंग प्योर फ्रॉम इम्प्योर भी जो है ना, वो भी क्या है कि जब किसी मुश्किल में, मुसीबत में किसी को डाला जाता है ना, तो उस वक्त जो है वो खरे और खोटे का फर्क पता चल जाता है, ठीक है। तो ये आजमाइश और इब्तिला, जो आपने अंग्रेजी में इसका तर्जुमा लिखा है, आजमाइश और इब्तिला में मुब्तला करके फिर उसके बाद जो है वो खरे खोटे का फर्क हो जाता है, फर्क मतलब डिस्टिंग्विश हो जाते हैं, अलग अलग हो जाते हैं, ठीक है। तो वो भी वही वाला मफहूम बना। अच्छा, तो गुनाहों की के फितने के अंदर मुब्तला हो गया, ये भी तो एक कॉन्सेप्ट है ना कि भी बुराई में उबतला हो गया, फसाद में उबतला हो गया, ठीक है। तो अब इसका जो है ना, वो इसको समझने के लिए कि ये क्या है, ये चेहरे के पर्दा ना करने में जो है वो फितना है, फितने का अंदेशा है, फलाने काम में फितने का अंदेशा है, या फलाने काम से जो है वो फितना हो रहा है, इसका क्या मतलब। इसका मतलब जो है वो इस तरह से लिया जाता है कि जिस तरह से मेडिकल फील्ड में अगर आप देखें, मेडिकल फील्ड में अगर आप देखें, ठीक है, इंसान की जिस्मानी सेहत से रिलेटेड बात अगर आप करें ना, तो उसमें जो है ना क्या होता है कि फितने का जो लफ्ज है वहां पर मेडिकल फील्ड के अंदर एक 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 लफ्ज से इसकी ताबीर हो सकती है, वो क्या है, इन्फेक्शंस, डिजीज, ठीक है, हेल्थ इश्यूज, जिसको इन्फेक्शन का लफ्ज ज्यादातर इसलिए इसके लिए इस्तेमाल किया जाता है क्योंकि इन्फेक्शन जो है ना ये कंटेजियस भी हो सकता है, ठीक है, ये फैलता भी है, ये जी इन्फेक्शन इन्फेक्शन लग जाएगा आपको, ठीक है। तो इस वजह से जो है वो डॉक्टर्स क्या करते हैं कि जहां पर इन्फेक्शन का खदशा होता है, अंदेशा होता है, तो एहतियात करते हैं, वहां पे फिर कुछ कुछ रिस्ट्रिक्शंस लगा देते हैं, ठीक है ना, रिस्ट्रिक्शंस के, नहीं जी ऐसे ऐसे नहीं करना है वरना انفیکشن کا خوف ہے. مثال کے طور پر آپریشن تھیٹر, ٹھیک ہے نا, آپریشن تھیٹر میں جب مریض جاتا ہے نا, اور خواتین اس سے بہت اچھی طریقے سے واقف ہے کیونکہ سب کا کہیں نہ کہیں کبھی نہ کبھی جو ہے وہ سرجری ہوئی بھی ہوتی ہے. سی سیکشن تو اکثر خواتین کا ہوا ہوتا ہے یا کسی اور مردوں کو بھی واسطہ پڑتا ہی ہے. تو کتنا سٹیرلائز کرتے ہیں, ہر چیز کو سٹیرلائز کریں گے, اور جو ہے وہ یعنی لباس بھی جو ہے وہ باہر کا کوئی اندر نہیں جائے گا, اور یہ بھی نہیں ہوگا وہ بھی نہیں ہوگا. ویسے ہمیں پتا چلا ڈاکٹروں سے بھی اور کچھ بھگتے ہوئے لوگوں سے بھی کہ باقی ساری چیزوں کو تو سٹیرلائز کیا ہوا ہے, اور سیل فون جو ہے نا وہ وہاں بھی پیچھا نہیں چھوڑا. ہیل فون ہے نا آخر کو, تو وہ وہاں بھی پیچھا نہیں چھوڑا. سیل فون کے اوپر چیٹنگ بھی چل رہی ہے. سرجن صاحب جو ہیں وہ جب ذرا تھک گئے, کیونکہ لمبے لمبے آپریشن بھی ہوتے ہیں, تو وہ تھک کے بیٹھ گئے. اب جو ہے وہ اسی سیل فون جس سے, اب سیل فون کو انہوں نے کیسے اسٹرائلائز کیا مجھے تو نہیں پتا کہ اسٹرائلائز کیسے کریں گے سیل فون کو, ٹھیک ہے. تو سیل فون سے جو ہے وہ چیٹنگ بھی چل رہی ہے, اور سیل فون سے باقاعدہ تصویریں بھی کھینچ رہی ہیں, پیشنٹ کی تصویریں کھینچ رہی ہیں کہ جی ہم نے تو یہ کر لیا تھا, اور ہم نے ویسے کر لیا تھا, ہم نے تو ایسے کر لیا تھا. تو وہ اپنے فون سے جو ہے نا اس کو تصویر کھینچ کر کے ریکارڈ کر رہے ہیں, ٹھیک ہے. تو بہرحال یہ بھی ہے نا, تو یہ تو ڈاکٹر جو آج کل جو ہر چیز کے اندر انتہائی برائیاں شامل ہوئی ہوئی ہیں, تو کیا ڈاکٹرز جو ہیں وہ معصوم ہیں, ڈاکٹرز جو ہیں وہ محفوظ ہیں, ہیں اللہ کے ولی, بلکہ ولایت کبریٰ کے درجے کے اوپر ہیں کہ جو ڈاکٹرز کو وہ اصول سے ادھر ادھر نہیں ہو سکتے. یہ ہماری ازمپشن ہے, حالانکہ اس ازمپشن کے پیچھے کوئی بیس نہیں ہے اس کے, ٹھیک ہے نا, کہ کوئی بنیاد کے اوپر ازمپشن ہم نے نہیں بنائی ہوئی, ہم نے ایسی بے بنیاد ازمپشن بنائی ہوئی ہے ڈاکٹروں کے بارے میں. ہماری گوٹ اٹکتی ہے نا وہاں پہ جا کر کے ڈاکٹرز کے ساتھ. ہمیں بیمار ہوتے ہیں تو پھر ڈاکٹر صاحب نے ہی بتانا ہوتا ہے کہ کیا کرنا ہے آپ نے, اور اس وقت سارا ہر بندہ جو ہے بوکھلایا ہوا ہوتا ہے, اور اس کی جو ہے امید کی واحد کرن ڈاکٹر ہوتا ہے. تو پھر ڈاکٹر کی عزت اور عظمت اور سب کچھ تو بن جاتا ہے نا پھر دماغ کے اندر, اسی وجہ سے ڈاکٹر کی برائیاں تو ہمیں پھر ظاہر کیسے مانیں گے اس بات کو. بہرحال تو انفیکشن کنٹرول, ٹھیک ہے. تو یہ جو آپ جگہ جگہ یہ بات سنتی ہیں نا کہ جی مفتی صاحب نے فلانا فتویٰ دے دیا کہ جی یہ ایسے نہیں ایسے کرو, اور وہاں پہ نہ جاؤ, اور یہ نہ کرو, اور ادھر نہ بیٹھو, اور ادھر نہ اٹھو, اور یہ اس سے بات نہ کرو, اس سے بات نہ کرو, کہ فتنے کا خدشہ ہے, وہ اسی روحانی انفیکشن کی وجہ سے, ٹھیک ہے. کیونکہ روحانی انفیکشن جو ہوتی ہے, بیک گراؤنڈ میوزک ریکارڈرز بھی آن ہوتا ہے, وہ ریکارڈر بھی اسٹرائلائز نہیں ہوتا ہے. چلے جی, ایک ڈاکٹر صاحبہ نے ادھر بتا دیا کہ آپریشن تھیٹر کے اندر بیک گراؤنڈ میوزک کا ریکارڈر بھی موجود ہوتا ہے, وہ سٹیرلائز نہیں ہوتا. لیکن کیا وہ باہر سے اندر لے کر کے آ رہے ہوتے ہیں, یا وہ اندر ہی کی ایک مخلوق ہوتی ہے جو ہر وقت اندر ہی رہتی ہے. ہو سکتا ہے ان کی یہ دلیل ہو کے نہیں جی یہ تو باہر جاتے ہی نہیں ہے, اس وجہ سے اس کو سٹیرلائز کرنے کی ضرورت نہیں ہے. بہرحال ظاہر ہے اندر تو بہت ساری اور چیزیں بھی اس طرح کی ہوتی ہیں. اینی وے, ایک تو لیکن سیل فون تو بھائی ہر وقت آپ کے ہاتھ میں رہتے ہیں, اور سیل فون تو یعنی جس طرح سے کچھ اسٹڈیز ہیں نا کہ جو اسٹورس کے اندر جو یہ شاپنگ کارٹس ہوتے ہیں, ٹھیک ہے, شاپنگ کارٹ جو ہے نا جن کے جہاں سے شاپنگ کارٹ کو لوگ پکڑ کر کے اس کو چلاتے ہیں نا, تو ان لوگوں کے پاس تو ظاہر ہے ماشاء اللہ بڑا ٹائم ہوتا ہے, اور بڑا ہر چیز کے اوپر ریسرچ کرتے ہیں. تو انہوں نے اپنے مائکروسکوپ کے نیچے جو ہے نا اس کو رکھ کر کے جب اسٹڈی کیا, تو پتا چلا کہ دنیا میں سب سے زیادہ نجس جو چیز ہوتی ہے نا وہ شاپنگ کارٹ کا ہینڈل ہوتا ہے, شاپنگ کارٹ کا ہینڈل. اور وہ کیوں ہوتا ہے؟ کیونکہ ہر بندہ اس کو پکڑتا ہے, اور باتھ روم سے آنے کے بعد یا اپنی نجاست کو چھونے کے بعد ہاتھ دھونا, یہ تو دیندار اور نیک اور اچھے بیک گراؤنڈ والے مسلمانوں میں ہی ہے, باقی تو کسی کے یہ رواج ہی نہیں ہے ہاتھ دھونے کا, ٹھیک ہے. تو وہ جیسا ان کا ہاتھ ہوتا ہے ویسے ہاتھ سے آ کر کے شاپنگ کارٹ کا ہینڈل پکڑ لیتے ہیں, ٹھیک ہے. تو اس وجہ سے سب سے زیادہ نجاست کے جو مولیکیولز اور بیکٹیریا پائے گئے ہیں نا, وہ اس کے ہینڈل کے اوپر پائے گئے. تو بھائی جو شاپنگ کارٹ کا ہینڈل, تو پھر خالی وہ شخص پکڑتا ہے جو شاپنگ یعنی ایریا میں گیا ہو. اور موبائل فون تو ہر انسان کے ہاتھ میں, اور وہ تو ہر وقت جو ہے وہ موبائل فون نکال کر کے دیکھتا ہے, تاکہ باتھ روم کے اندر بھی بیٹھا ہوا بھی ہے تو شاید وہاں پر بھی موبائل فون نکال کر کے دیکھ رہا ہے, ٹھیک ہے نا. کافروں کا تو کوئی وہ نہیں ہے, وہ تو اپنے باتھ روم کے اندر میگزینز رکھتے ہیں, رائٹ, اور بیٹھے ہوئے نجاست کے ساتھ, اور جو ہے نا وہ میگزین پڑھ رہے ہیں. اور اللہ معاف کرے رحم کرے, ہمارے یہاں بھی جو کافروں کے بالکل طرز کے مطابق جنہوں نے اٹھنا بیٹھنا ان کی اٹھان ہوئی ہے, ان گھروں کے اندر بھی باتھ روموں کے اندر جو ہے وہ اخبار اور میگزین اور یہ ساری چیزیں رکھی بھی ہوتی ہیں. یعنی اگر اتباع کریں تو کامل اتباع کریں بھائی, تو اس طرح کی بھی اتباع ہوتی ہے نا, اتنا ایڈوانس ہیں اتباع کے اندر, ٹھیک ہے نا. इनाबा इलैया वाली की तो दवा करनी ही नहीं है, तो इनाबा लिशैतान है ना, जो शैतान की तबाह करने वाले उनकी हमने बड़ी कामिल तबाह करी है ना, बाथरूम तक जा करके हर हर चीज के अंदर तबाह करी है। बहरहाल तो ये है इन्फेक्शन का कॉन्सेप्ट, ठीक है। तो इस वजह से ये जो चेहरे के पर्दे वाली बात है ना, पहली बात तो ये कि पर्दे और सतर के दरमियान फर्क, ठीक है, कि बाकी जो चीजें हैं ना औरत के बदन की, वो सारी की सारी सतर है, सर के बाल से लेकर के पांव तक, ठीक है ना, ये सतर के अंदर आती है। अच्छा, इसके अंदर जो है वो हथेली को नबी अलैहि सल्लम ने एग्जेम्प्ट किया, और जो क्या कहते हैं पैर हैं, ठीक है, वो जो है वो एक सतर से एग्जेम्प्ट किए, ठीक है। तो इस वजह से इन दोनों चीजों के अलावा बाकी सारी चीजें जो है वो औरत की सतर है। लेकिन ये सतर के अहकाम ये हमेशा से थे, ठीक है। पर्दे के अहकाम जो है ना वो 5 हिजरी के अंदर आए, ठीक है, 5 हिजरी के अंदर आए। अब पर्दा क्या है? पर्दा जो है वो सिर्फ मुंह ढक लेने का नाम नहीं है, बल्कि पर्दे का क्या कॉन्सेप्ट होता है कि सेपरेशन बिटवीन मेन एंड वेमेन, सेग्रीगेशन जिसको कहते हैं, अलग मामला कर दो औरतों को अलग, मर्दों को अलग, ठीक है ना। औरतों का औरतों के साथ पर्दा नहीं है, मर्दों का मर्दों के साथ पर्दा नहीं है, लेकिन बिटवीन द टू पर्दा है, जब तक के या तो निकाना हो जाए औरत का मर्द का, या ये कि पहले से जो है वो महरम की रिश्तेदारी ना हो औरत और मर्द के दरमियान, बाकी हर औरत और हर दूसरे मर्द का के दरमियान का पर्दा है। तो अब इसके अंदर जो है ना वो पर्दे की जो पहली शक्ल है वो तो है जी फिजिकली बिल्कुल अलग, ठीक है, जिसको के हिजाब बिल बैत कहते हैं, यानी कोई ऐसी लोकेशन हो, कोई ऐसा रूम हो, कोई ऐसा घर हो, कोई ऐसी चार दीवारी हो कि जिसके अंदर जो है ना वो औरत हो, ठीक है, और मर्द जो है वो उसके दूसरी तरफ हो, चाहे वो बाहर हो, चाहे वो अंदर हो, चाहे वो जैसे भी हो, लेकिन बीच में जो है ना वो बाकायदा एक 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 आड़ होनी चाहिए, एक 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 फैब्रिक का पर्दा हो, या जो है वो कंक्रीट का पर्दा हो, दीवार जिसको कहते हैं, या किसी भी मटेरियल का बना हुआ कोई पर्दा हो, ठीक है। अच्छा, अब जब किसी जरूरत से औरतों को जो है वो ऐसी जगह पे जाना है जहां पर के ये फैब्रिक वाला पर्दा, यानी जो बाकायदा एक एक जिसको के कर्टन कहते हैं, कर्टन नहीं है, या कोई दीवार नहीं है, या किसी और मटेरियल के बनी हुई कोई सेपरेशन नहीं है, तो अब जो है वो मर्दों के अंदर जो औरत को जाना है तो वो कैसे जाएगी, वो अपना पर्दा कैसे करेगी मर्दों के दरमियान, जब वो निकलेगी जैसे बाजार जा रही है, या किसी और जगह कोर्ट रूम जा रही है, या उमरे पे जा रही है, या हज पे जा रही है, या इवन किसी जरूरत की वजह से जो है वो मस्जिद में नमाज पढ़ने के लिए जा रही है, ठीक है, तो वो पर्दा कैसे करेगी। तो ये पर्दा जो है ना फिर हिजाब बिल बुरका कहलाता है, हिजाब बिल बुरका, और बुरका का जो लफ्ज है वो उसकी क्या मफहूम है, बुरके का क्या मफहूम है, तो अकाबिर उलमा ने और तफासीर के अंदर जो लिखा हुआ है, और उसके अलावा जो है वो उसके ऊपर बहुत सारी दलाइल मिलते हैं, वो क्या है कि ये जो बुरका है ना, ये बुरका भी औरत के वजूद को पूरा का पूरा ढांपता हो, ठीक है, औरत के वजूद को पूरा का पूरा ढांपता हो, एज इफ वो औरत जो है वो अभी भी अगरचे है अपने घर से बाहर, या है किसी भी फिजिकल स्ट्रक्चर से बाहर है, लेकिन एक चीज उसके अराउंड है, एक चीज उसके अराउंड अभी भी है, जो कि उसको जो है ना मर्दों की निगाहों से उसकी डिटेल्स को छुपाती है, उसकी डिटेल्स को छुपाती है, ठीक है, इतना बस, यानी पूरा तो नहीं छुप सकती क्योंकि दीवार के पीछे तो वो नहीं है, दीवार के पीछे तो कोई मर्द नहीं देख सकता है ना, इवन कर्टन लगा हो तो उसके पीछे तो मर्द नहीं देख सकता, लेकिन जब ये बाहर आ गई है खातून अपनी जरूरत को पूरी करने के लिए, तो अब तो वो देख सकता है, तो अब पूरी की पूरी तो नहीं वो छुप सकती, लेकिन जितना छुप सकती है उतना छुप, ठीक है, तो इसके लिए जो है वो बुरका इस्तेमाल किया जाता है। अब इसके ऊपर जो है ना वो सवाल ये है कि जो बुरका होता है, ये बुरका उस औरत के चेहरे को भी कवर करना फर्ज है कि चेहरे को कवर करना फर्ज नहीं, ठीक है, तो अब इसके ऊपर जो है ना वो फुकहा के दरमियान इख्तलाफ है, चेहरे को कवर करना फर्ज है कि चेहरे को कवर करना फर्ज नहीं है, ठीक है। अच्छा, कॉन्सेप्ट अगर समझ में आ गया तो फिर तो सवाली की जरूरत नहीं है, ठीक है, सवाल ही एग्जिस्ट नहीं करता, क्योंकि कॉन्सेप्ट क्या है बुरके का, सेपरेशन,
और सेपरेशन का जो कॉन्सेप्ट है वो भाई आप जब बाहर भी निकल रहे हैं तो अभी भी जो है वो आप सेपरेट ही हैं, सेपरेट ही रहेंगे, यानी रखें अपने आप को मर्दों से, ठीक है? तो पर्दा तो सेपरेशन ही का नाम है, घर में थे तो भी सेपरेशन थी, घर के बाहर आ गए तो भी सेपरेशन है, जितनी मुमकिन हो सकती है उतनी सेपरेशन है ना, ठीक है? लेकिन एक अलग सवाल है कि चेहरे को कवर करना फर्ज है कि नहीं, ये एक डिफरेंट किस्म का सवाल है, ठीक है? तो उसके ऊपर जो है ना वो क्या है कि फुकहा के दरमियान थोड़ा सा डिफरेंस है, ठीक है ना? वो क्या है कि जी ये फितने का अगर अंदेशा हो ना तो फिर तो फर्ज है, लेकिन अगर फितने का अंदेशा ना हो तो फिर फर्ज नहीं है, ये डिस्कशन आती है इसके अंदर, ठीक है ना? फितने का अंदेशा हो तो फर्ज है, फितने का अंदेशा ना हो तो फर्ज नहीं है, ठीक है? ये फुकहा ने बता दिया, ठीक है? अच्छा एक मिनट जरा ठहर जाइए, आपका सवाल मैं पढ़ भी लूँ क्योंकि इसके अंदर आपने जो लिखा था उसमें वेरी इंपॉर्टेंट। बल्कि मार्फुल कुरान जिन नंबर 7 से में है नहीं मेरे पास, तो कहाँ रहेगी इसका? हाँ तो अहनाफ में यानी जो इमाम अबू हनीफा रहमतुल्लाह अलैह का जो जुरिसप्रूडेंस है, जो उनकी फिका है, तो उसमें क्या है कि चेहरे का पर्दा जो है ना वो फितने की वजह से है, फर्ज फितने की वजह से फर्ज है, और अगर फितना नहीं है तो फर्ज नहीं है। जबकि बाकी जो तीन है, इमाम शाफी, इमाम मालिक, इमाम अहमद इब्न हम्बल, ठीक है, तो उनके नजदीक जो है ना मामला क्या है कि उनके नजदीक जो है ना ये फर्ज है, क्योंकि फितना जो है वो है ही, ठीक है? तो असल में ये जो इख्तलाफ है, इस इख्तलाफ कभी कोई इख्तलाफ नहीं, इस इख्तलाफ में भी कोई इख्तलाफ नहीं है, क्योंकि बेसिकली फितने का अंदेशा इज द पॉइंट, ठीक है? ये चेहरा जो है ना वो फितने के अंदेशे की वजह से फर्ज है, और अगर फितना ना हो तो फिर फर्ज नहीं, ठीक है? अच्छा ये सिर्फ फर्जियत की डिस्कशन हो रही है, ठीक है? वरना पर्दे का कॉन्सेप्ट जो है वो तो हम पहले आपको समझा चुके हैं कि वो तो औरतों और मर्दों के दरमियान सेपरेशन, ठीक है? सेपरेशन का मतलब ये, यानी इसकी रेलेवेंस कहाँ पे बनती है? इसकी रेलेवेंस वहां पे बनती है कि एक औरत ने पूरा का पूरा बुरका पहना हुआ है, चेहरा भी छुपाया हुआ है, और पूरा का पूरा बुरका पहना हुआ है, लेकिन वो मर्दों के साथ खड़ी होकर के ना उनके साथ जो है वो बिला जरूरत बातचीत कर रही है, बिला जरूरत बातचीत कर रही है, ठीक है ना? चाहे उसमें हंसी मजाक हो या हंसी मजाक ना हो, लेकिन बिला जरूरत बातचीत कर रही है, जरूरत नहीं थी उस बातचीत की वो कर रही है, लेकिन उसने पूरा का पूरा अपने आप को बुरके में छुपाया हुआ है, चेहरा भी छुपाया हुआ है, ठीक है ना? तो ये जो वो कर रही है ना, ये पर्दा नहीं कर रही है, ये औरत पर्दा नहीं कर रही है, ठीक है? क्योंकि सेपरेशन नहीं है यहां पर, और जरूरत में जो एक्सेप्शन थी वो जरूरत है नहीं यहाँ पर, जिसकी वजह से जो है वो आप मर्दों के साथ यानी इंटरेक्ट कर रहे हैं, बातचीत कर रहे हैं, वो जरूरत यहाँ पे है नहीं। तो जब जरूरत भी नहीं है और आप जो है वो बगैर जरूरत के इंटरेक्शन कर रहे हैं, ठीक है ना, तो ये कौन सा पर्दा है? क्योंकि पर्दा तो सेपरेशन कहते हैं, ठीक है ना? वो एक अलग डिस्कशन हो चुकी, अब हम वो वाली डिस्कशन नहीं कर रहे, हम यहाँ पे फर्जियत की बात कर रहे हैं, ठीक है ना? कि एक औरत है जो कि मर्दों से कोई इंटरेक्शन नहीं करती, मर्दों से कोई बात नहीं करती, बिला जरूरत कोई बात नहीं करती, लेकिन क्या वो चेहरा खोल करके मर्दों के सामने आ सकती है कि नहीं आ सकती है? चेहरा खोल करके मर्दों के सामने आ सकती है कि नहीं आ सकती है? हम ये वाली अब डिस्कशन कर रहे हैं, ठीक है ना? यानी वो सेपरेट रखी हुई अपने आप को मर्दों से, इंटरेक्शन नहीं करी, घर के अंदर रहती है जहां पे के वो कंप्लीटली छुपी हुई होती है, या घर से जब बाहर आती है तो घर से बाहर आने के बाद भी वो मर्दों से सिर्फ जरूरत के तहत बात करती है, वरना कोई बात नहीं करती। ऐसी औरत के ऊपर जो है वो चेहरा छुपाना फर्ज था कि वो फर्ज नहीं था, यहाँ पे जरूरत से मुराद शरी जरूरत है। शरी जरूरत जो है ना वो जरूरत ही होती है, गैर शरी जरूरत तो कोई जरूरत ही नहीं होती। बात वही आ गई ना कि यानी गफलत के साथ जो है वो दुनिया को दुनिया में घूमना, ठीक है ना। तो वो शरीयत के अंदर ये है कि गफलत के साथ आप नहीं घूम सकते दुनिया के अंदर, ठीक है। और शरीयत के अलावा ये है कि आप गफलत के साथ घूम सकते हैं, नो ये मतलब ये कोई अलग चीज नहीं है। ईमान वाले के लिए गफलत के साथ घूमने का कोई ऑप्शन ही नहीं, ठीक है ना। ईमान वाला गफलत के साथ घूम ही नहीं सकता, ईमान वाला गफलत के साथ जिंदगी गुजार ही नहीं सकता, उसको ऑप्शन ही नहीं है, ठीक है ना। यहाँ भी कोई बात, ऑप्शन होने का मतलब क्या होता है? ऑप्शन होने का मतलब ये होता है कि अगर तुम वो वाला काम कर लोगे ना तो तुम्हें कोई सजा नहीं मिलेगी, ये होता है ऑप्शन होने का मतलब कि तुम्हें सजा नहीं मिलेगी, यू आर अलाउड टू डू इट, तुम्हें सजा नहीं मिलेगी। ईमान वाला तो यानी गफलत के साथ क्यों नहीं घूम सकता? क्योंकि गफलत के अंदर सजा है, गफलत के अंदर सजा है। तो उसी तरीके से ईमान वाले के लिए तो भाई सब कुछ ही शरीयत है, शरीयत के अलावा तो कुछ है ही नहीं ईमान वाले के लिए, ठीक है। तो इस वजह से ईमान वाले के यहाँ ना ये शरी जरूरत और गैर शरी जरूरत में कोई फर्क नहीं होता, ठीक है। तो इस वजह से वो जो बात करेगी वो वही बात करेगी जिसकी जिस यानी उसी बात की उसको इजाजत है कि जो कि शरीयत के अंदर जायज, जो चीज शरीयत के अंदर नाजायज है उसकी उसको इजाजत नहीं, ठीक है। तो शरी जरूरत से मुराद बस यही है। फितने के अंदेशे पर फर्ज का, अच्छा उन्होंने यहाँ पे एक और मैसेज लिखा है कि फितने के अंदेशे पर फर्ज का भी मसलक सिर्फ इमाम अबू हनीफा का है। जी यही तो सारे ने भी आपको कहा था कि फर्ज का मसलक भी सिर्फ इमाम अबू हनीफा का है। अहनाफ में इमाम मोहम्मद और इमाम यूसुफ का फतवा आइमा सलासा पर है, ठीक है। और मुतअख्खरीन फुकहा के नजदीक भी फतवा साहिबैन के कौल पर है, ठीक है। यानी जो बाकी तीन है ना तो उन तीनों के अंदर क्या है कि नहीं ये फर्ज ही है, ठीक है ना। अब ये आज जो आपको जो है ना वो वही बात जो है वो कुछ और तफसील के साथ समझाने की कोशिश कर रहे हैं, ठीक है। वो क्या है कि बिलो डायरेक्ट मैसेज फ्रॉम क्या लिखा है फ्रॉम वन ऑफ द पार्टिसिपेंट्स इन रेफरेंस टू द क्वेरी फ्रॉम सिस्टर सूरा नूर, आई डू डू नॉट एक्सपोज योर ब्यूटी, डज इट नॉट अप्लाई ऑन द फेस, does it not apply on the face? अगर आपके चेहरा जो है वो खूबसूरत ही नहीं है तो फिर आप कहेंगे नहीं मेरे ऊपर तो ये मेरी जीना जो है ना वो चेहरे पे मेरी जीनत है ही नहीं, तो इस वजह से मैं चेहरा खोल सकती हूँ। In reference of the query from sister Surah Nur Aya, don't expose your beauty. अच्छा जी ठीक है ना, डायरेक्टली भी लिख दिया उसको। यगुद्दू बिन अबसारिम, भाई यगुद्दू बिन अबसारिम जो है वो देखने वाले को हुक्म है ना, दिखाने वाले को तो यगुद्दू बिन अबसारिम का हुक्म नहीं है ना, वहाँ पे तो चेहरे के पर्दे की बात हो रही है, ठीक है, वो तो अपने आप को छुपाने की बात हो रही है। तो फर्क जो है ना वो आइम्मा के नजदीक जो है ना वो फितने के ऊपर, ठीक है ना। वो इमाम अबू हनीफा रहमतुल्लाह ने कहा कि अगर फितने का अंदेशा हो तो जो है वो चेहरा छुपाना फर्ज, ठीक है ना, और अगर फितने का अंदेशा नहीं है तो चेहरा छुपाना जो है वो फर्ज नहीं है, ठीक है। अच्छा बाकी जो तीन है फुकहा तो उन्होंने क्यों कह दिया ये कि जी चेहरा छुपाना फर्ज है, क्यों भाई ये बताए ना। अगर मैं आपसे ये सवाल करूं कि बाकी तीन ने फिर ये क्यों कहा, वो उनको ये बात समझ में नहीं आती थी कि फितने का अंदेशा हो तो फिर वो क्यों, बाकी आए मैंने क्यों कहा, ये सवाल है आप लोगों से, ये जवाब दें इसका। क्या फितने का अंदेशा ना भी हो तो भी जो है वो फर्ज है, क्योंकि सहाबियात ने किया, क्योंकि सहाबियात ने किया, अच्छा उन्होंने इस वजह से कहा। और कोई फेस इज इक्वल टू आइडेंटिटी, पीपल डोंट अंडरस्टैंड दिस, फेस इज इक्वल टू आइडेंटिटी। फितने का अंदेशा क्योंकि कुरू ने बोला के बाद फितना ही है, पर्दा क्या हर हाल में जबकि अंदेशा नहीं भी था, पर्दा क्या हर हाल में जबकि अंदेशा नहीं भी था। हाँ पर्दा तो हर हाल में, ठीक है ना भाई। देखें हजरत ज़ैनब रज़ियल्लाहु ताला अन्हा से नबी अलैहिस्सलातु वस्सलाम की शादी हुई, ठीक है ना, सूरह अहज़ाब का जो मौजू है, ठीक है। तो अब जो ज़ैनब रज़ियल्लाहु ताला जो हैं वो घर में बैठी हुई हैं, एक ही सहन के अंदर ज़ैनब रज़ियल्लाहु ताला अन्हा भी बैठी हुई हैं اور مرد صحابہ بھی بیٹھے ہوئے ان کے غیر محرم مرد صحابہ بھی بیٹھے ہوئے اور زینب رضی اللہ تعالیٰ عنہ بھی بیٹھی ہوئی ہیں. زینب رضی اللہ تعالیٰ عنہ کیسے بیٹھی ہوئی ہیں؟ حکم آنے سے پہلے کی بات ہو رہی ہے. کیسے بیٹھی ہوئی ہیں؟ اپنا چہرہ دوسری طرف کر کے بیٹھی ہوئی ہیں, دیوار کی طرف کر کے بیٹھی ہوئی ہیں. اور صحابہ کرام جو ہے وہ اسی صحن کے اندر موجود ہیں, غیر محرم صحابہ کرام, اور نبی علیہ السلام بھی وہاں موجود ہیں. چہرہ ان کا اس طرف ہے, ان کو اپنے چہرے کی اس وقت بھی فکر تھی کہ لوگ میرا چہرہ نہ دیکھیں, حالانکہ کوئی حکم نہیں آیا ہوا تھا. ٹھیک ہے, وہ شریف عورتوں میں سے تھی, یعنی جو عزت دار عورتیں ہوتی ہیں نا عرب کی, وہ ان میں سے تھی. ورنہ عورت عرب کے اندر ویسی بھی ہوتی تھی, لفنگی عورتیں جن کو کہتے ہیں نا ہمارے یہاں, ویسی بھی عورتیں ہوتی تھیں جو کہ اپنے گھروں کے اوپر جھنڈا لگایا کرتی تھیں کہ ہاں بھائی آ جاؤ, آئی ایم اویلیبل, رائٹ. ایسی عورتیں بھی اس معاشرے کے اندر ہوتی تھیں, لیکن شریف عورتیں جو خاندانی عورتیں ہوتی تھیں وہ ویسی نہیں ہوتی تھیں. تو چہرہ دوسری طرف کر کے بیٹھی ہوئی. جب پردے کا حکم آیا تو نبی علیہ الصلوۃ والسلام نے کیا کیا؟ نبی علیہ الصلوۃ والسلام اٹھے اور زینب رضی اللہ تعالیٰ جہاں بیٹھی ہوئی تھیں اور باقی غیر محرم مرد جہاں بیٹھے ہوئے تھے ان کے درمیان ایک فزیکل آڑ لگا دی, ایک فزیکل آڑ لگا دی, یعنی سیپریٹ کر دیا, ایک ہی صحن کو دو ٹکڑے کر دیا. ٹھیک ہے نا, ایک ہی صحن کو اب دو پارٹیشن کر دیا اس صحن کے اندر. ٹھیک ہے نا, تو یہ دلیل تو کافی ہے پردے کی تعریف کو سمجھنے کے لیے, سیپریشن بٹوین مین اینڈ ویمن. ٹھیک ہے, اچھا یہاں پہ بات ہو رہی تھی فتنے کی, ساجد نے بات بھی جو ہے نا وہ شروع کہاں سے کری ہے, فتنے سے بات شروع کری ہے. اور فتنے کو آپ کو ہم نے کیسے سمجھانے کی کوشش کری ہے؟ ڈاکٹر, انفیکشن. ٹھیک ہے نا, اچھا یہ جو انفیکشنز ہیں ان کا ڈاکٹرز کو اتنی کیوں فکر پڑی ہوئی ہوتی ہے؟ اب ہم اصل میں اپنے استدلال کی طرف آتے ہیں کہ انفیکشن کی ڈاکٹر کو کیوں فکر پڑی ہوئی ہوتی ہے, باقی لوگوں کو انفیکشن کی اتنی پتہ ہی نہیں ہوتا ان کو کہ انفیکشن کیا ہے, کب ہے, کہاں سے لگے گا, کیسے لگے گا, کیوں؟ اس لیے کہ ڈاکٹرز کا یہ کام ہوتا ہے کہ وہ انفیکشن سے ڈیل کرتے ہیں, اپنے پیشنٹ سے جب وہ ڈیل کرتے ہیں نا تو وہ پیشنٹس کے انفیکشن کا ان کو پتا ہوتا ہے, انہوں نے انفیکشن کے بارے میں علم حاصل کیا ہوتا ہے, پڑھا ہوتا ہے, کتابیں پڑھی ہوتی ہیں, ان کا ایکسپوجر ہوتا ہے انفیکشن سے, تو اس وجہ سے وہ پابندیاں لگاتے ہیں. اب امام ابو حنیفہ رحمۃ اللہ علیہ کیا تھے؟ امام اعظم, فقیہ اعظم. ٹھیک ہے نا, یعنی اپنے زمانے کے سب سے بڑے ڈاکٹر. ٹھیک ہے نا, انفیکشن کنٹرول والے ڈاکٹر. یہ پرسنلی ایک ایک بندے کا الگ الگ علاج کرنے والے نہیں, لیکن امام ابو حنیفہ رحمۃ اللہ علیہ کی مثال ایسے ہے کہ جیسے کہ ہیلتھ منسٹری کے انچارج. ٹھیک ہے نا, فقی ہیلتھ منسٹری کے انچارج. ٹھیک ہے, تو انہوں نے کیا کہا کہ بھائی اگر انفیکشن کا اندیشہ ہے نا تو پردے کے بارے میں انہوں نے کہا چہرہ چھپانا فرض ہے کہ نہیں ہے. انہوں نے کیا کہا, انفیکشن کا اندیشہ ہے تو چہرہ چھپانا فرض ہے. ٹھیک ہے نا, کیونکہ انفیکشن کو ایک ایمان والا افورڈ نہیں کر سکتا, روحانی انفیکشن کی بات ہو رہی ہے. ٹھیک ہے نا, کہ دل جو ہے نا وہ گناہ سے کالا ہو جائے, انسان گناہ کی طرف مائل ہو جائے, انسان گناہ میں ملوث ہو جائے, اٹ از انایکسیپٹیبل. ٹھیک ہے نا, جیسے کہ ایک مریض یعنی ایک انسان جو ہے وہ اس کے لیے انایکسیپٹیبل ہوتا ہے کہ وہ بیمار پڑ جائے, رائٹ. تب ہاں بھائی کوئی بات نہیں, میں بیمار پڑ جاؤں گا, ہے نا, کوئی بات نہیں, باقی لوگ بھی تو پڑتے ہیں, میں بھی پڑ جاؤں گا, ہے نا, میں بھی جو ہے وہ, اچھا وہ سک لیو کے لیے تو بہت سارے لوگ اس طرح کا مذاق کرتے ہیں, لیکن جن بیماریوں کا ان کو پتا ہوتا ہے نا کہ اچھا یہ بیماری پھر گلے پڑ جاتی ہے, یہ چھوڑتی نہیں ہے. ٹھیک ہے نا, اور اس بیماری کی وجہ سے جو ہے نا وہ انجیکشن بھی لگیں گے اور یہ بھی کرنا پڑے گا اور وہ بھی کرنا پڑے گا, اس کے لیے کوئی مذاق بھی نہیں کرتا کہ اچھا کوئی بات نہیں, میں چند دنوں کی سک لیو کی خاطر جو ہے میں وہ والی بیماری میں پڑ جاؤں گا. نہیں بھائی, اٹس ناٹ این آپشن فار می, یہ تو میں تصور ہی نہیں کر سکتا کہ میں کبھی کہوں گا اچھا ٹھیک ہے میں بیمار پڑ جاؤں گا. اسی طریقے سے ایمان والا جو ہے نا اس کے لیے گناہ جو ہے اٹس ورس دین دیٹ انفیکشن, ہے نا, کہ اس کے لیے آپشن ہی نہیں ہے نا. ٹھیک ہے, امام ابو حنیفہ رحمۃ اللہ علیہ نے ایک جنرل پرنسپل بتا دیا, لیکن یہ کوئی تھوڑی کہا کہ بھائی یو کین ٹیک رسک, یہ کوئی تھوڑی کہا کہ مطلب پڑ گئے تو کوئی مسئلہ نہیں ہے, رائٹ, فتنے میں مبتلا ہو گئے تو کوئی مسئلہ نہیں ہے, یہ کوئی تھوڑی کہا امام ابو حنیفہ رحمۃ اللہ علیہ نے. ٹھیک ہے نا, اچھا باقی جو جو فقہا نے انہوں نے یہی بات جو ہے وہ اس طرح سے کہی کہ بھائی فتنے کا اندیشہ ہے ہی ہے، فتنہ ہے ہی ہے، کیونکہ عورت کا جو چہرہ ہے وہ چہرے کے اندر جو عورت کی آئیڈینٹیٹی، جیسے یہاں پہ لکھا عورت کی جو ہے وہ جو یونیکنیس ہے باقی عورتوں کے مقابلے میں، اور عورت کی جو جو زینت ہے، عورت کے لیے اٹریکشن ہے، ٹھیک ہے نا، اٹریکشن ایک الگ چیز ہوتی ہے، لسٹ ایک الگ چیز ہوتی ہے، لسٹ کے لیے جو ہے وہ چہرے کی خوبصورتی کی ضرورت نہیں ہے، رائٹ، جس کو کہ اراؤزل کہتے ہیں، سیکچوئل جو جو انسان کے اندر جو چیزیں پیدا ہوتی ہیں نا، اس کے لیے چہرے کی کوئی ضرورت نہیں ہوتی ہے، اس کے لیے اللہ تعالیٰ نے باقی بدن بنایا ہے، ٹھیک ہے، لیکن دل کا مائل ہونا، رغبت کا، اور اسی کے اوپر پھر وہ ہماری سلائڈ جو کہ آج تو نہیں ممکن لگتا کہ وہ ہوگی، ٹھیک ہے، لیکن جو رغبت، طلب، عورت کی طلب، آئی وانٹ ہر، ٹھیک ہے نا، مجھے یہ چاہیے ہے، طلب اور محبت، مجھے تو جی انہی کا خیال رہتا ہے اور مجھے تو کوئی اور یاد ہی نہیں آتا، ورق ورق تیرا چہرہ دکھائی دیتا ہے، ورق ورق تیرا چہرہ دکھائی دیتا ہے، کتاب پڑھ رہا ہے اپنی، لیکن وہ خاتون کا چہرہ ہی جو ہے وہ چہرہ دکھائی دیتا، اچھا وہ بدن کیوں نہیں دکھائی دیتا ورق ورق میں ان کو، کیونکہ بھائی ان عورت کی جو جو یونیکنیس تھی، جو ان کو جو ہے وہ بیوٹی ان کو پسند آ گئی ہے، وہ تو چہرے کے اندر تھی، رائٹ، اب وہ چہرہ کالا ہو، سانولی ہو، گورا ہو، یا زرد ہو، یا چائنیز فارم کا ہو، اس سے یہ تو بیوٹی لائز ان دا آئیز آف دا بیہولڈر، رائٹ، ہر کلچر کی اور ہر بندے کی اپنی ڈیفینیشن آف بیوٹی ہوتی ہے، تو گورا ہونا اس کے لیے کوئی شرط نہیں ہے بیوٹی کے لیے، کسی کی بیوٹی جو ہے وہ ڈارک میں بھی ہو سکتی ہے، کسی کی بیوٹی جو ہے وہ کسی اور طریقے میں بھی ہو سکتی ہے، ٹھیک ہے، تو آپ کوٹ کرتی ہیں آیات، ہم یہاں پہ آیات کے لیول کی بات ہی نہیں کر رہے ہیں، ہم تو ان لوگوں کی بات کر رہے ہیں جن کو آیات نہیں سمجھ میں آتی ہیں، ٹھیک ہے، تو اس وجہ سے جو ہے نا ڈاکٹرز کو پتا ہوتا ہے کہ جی انفیکشن کہاں پر ہے اور انفیکشن کہاں پر نہیں ہے، ٹھیک ہے نا، ایون ایون دا بیوٹی آف وائس، اور اسی وجہ سے جو امہات المومنین کو جو حکم ہے اور ان کے واسطے سے پوری کی پوری امت کو حکم ہے، وہ کیا ہے کہ جب تم غیر محرم مردوں سے بات کرو تو اپنی آواز کو بھی جو ہے نا وہ لچدار نہ بناؤ، بلکہ اس کو ذرا سا کوارس طریقے سے اس کو جو ہے وہ سخت کر کے جو ہے وہ مردوں سے بات کرو، اپنی ملائم آواز اور اپنی نرم آواز اس کے اندر مردوں سے بات نہ کرو، ٹھیک ہے، تو انفیکشن کا کس کو پتا، انفیکشن کا ڈاکٹر کو پتا ہے، عوام کو انفیکشن کا علم نہیں ہوتا، ٹھیک ہے نا، اسی وجہ سے ڈاکٹر جب کوئی بات کرتے ہیں نا کہ نہیں جی انفیکشن ہے ہی ہے اس سچویشن کے اندر، تو ہمیں ڈاکٹرز کے اوپر اعتماد کرنا ہوتا ہے، ٹھیک ہے نا، ہاں کبھی ایسا ہو سکتا ہے کہ کوئی بالکل یعنی سچے پکے ڈاکٹر صاحب ہیں، ٹھیک ہے نا، یعنی وہ ہم آج کل کے اس طرح کے میڈیکل ڈاکٹرز کی طرح کے ڈاکٹرز نہیں، ٹھیک ہے نا، بلکہ خدا کا خوف کرنے والے، رکھنے والے، اور متقی، پرہیزگار، اور ساتھ ساتھ ان کے پاس علم بھی ہے، اور ساتھ ساتھ ان کو زمانے کے احوال کا بھی علم ہے، ٹھیک ہے نا، اور ان کو جو ہے وہ حالات کا، باہر کے حالات کا، اندر کے حالات کا، ان کی بڑی گہری نظر ہے ان ساری چیزوں کے اوپر، ٹھیک ہے، تو اب اگر ایسا سمجھ رکھنے والا، گہرائی رکھنے والا ڈاکٹر اگر کہتا ہے کہ جی یہاں پہ فتنے کا اندیشہ نہیں ہے، آئی ہیو چیکڈ اٹ آل آؤٹ، ٹھیک ہے نا، تو پھر وہی امام ابو حنیفہ رحمۃ اللہ علیہ کے جو بنتا ہے کہ جی اگر فتنے کا اندیشہ نہ ہو، ٹھیک ہے، لیکن ایسی سچویشن جو ہے نا وہ تقریباً نہ ہونے کے برابر ہے، تو اس وجہ سے ایسی چیز کے اوپر فتویٰ نہیں دیا جا سکتا، ایسی کوئی جنرل اوپینین نہیں دیا جا سکتا، اچھا جی کوئی بھی ڈاکٹر صاحب اگر کہنا شروع کر دیں کہ جی فتنے کا اندیشہ تو نہیں ہے، تو اس وجہ سے جو ہے وہ اب جو ہے وہ چہرہ کھولنا جو ہے جائز ہو جائے گا، ٹھیک ہے نا، اچھا یہ تو ڈاکٹر کے بارے میں، جو نان ڈاکٹر ہے، رائٹ، جو کہ نان ڈاکٹر ہے، عام بندہ جس کو کہ نہ علم، نہ اس کو جو ہے وہ احوال کا علم، نہ اس کو جو ہے وہ حالات کا علم، احوال سے میری مراد جو ہے وہ بیرونی دنیا کے احوال، نہ جو ہے وہ اندر کے حالات کا علم، ٹھیک ہے نا، اور نہ جو ہے وہ خدا خوف کا کوئی خوف ہے نا، نہ تقوی والی زندگی، نہ کچھ، وہ کہاں سے یہ ڈیسائیڈ کرے گا، اور وہ کس بنیاد پر یہ ڈیسائیڈ کرے گا کہ جی فتنے کا اندیشہ نہیں ہے، رائٹ، یعنی ایک عام انسان، عوام الناس میں سے، عورت ہو یا مرد ہو، کس بنیاد پر وہ یہ فیصلہ کرے گی یا فیصلہ کرے گا کہ جی اس انٹریکشن کے اندر تو فتنے کا اندیشہ نہیں ہے، ٹھیک ہے نا، उसकी क्या बुनियाद होगी? उसकी एक ही बुनियाद होगी, जिस बुनियाद पर वो ये फैसला करेगा या करेगी कि यहां पर फितने का अंदेशा नहीं है, वो क्या बुनियाद होगी भाई? जी बताइए आप। बाकी जब तक हम ये बहुत सारे मैसेजेस आए हुए थे जो सारे जने नहीं पढ़े हैं, वो पढ़ लेते हैं, तब तक आप ये बताएं कि वो किस बुनियाद पर ये फैसला करेगी या करेगा कि फितने का अंदेशा नहीं है। जी, तो यहाँ पे लोगों ने क्या लिखा, पर्दा किया हर हाल में जबकि अंदेशा नहीं भी था। हाँ, पर्दा तो औरतों के ऊपर हर हाल के अंदर। फेस इज लाइक डोर टू द हाउस, इफ द डोर इज ओपन एनी वन कैन कम इन। डोर टू द हाउस, अच्छा ये आपने अच्छी तमसील बताई फेस की, चलिए ठीक है। ट्रांसमिट हो जाता है वो जानता, अच्छा बदनजरी चेहरे को देख कर ही होती है। जी वो भी बात हो गई। अच्छा आपने क्या आयत लिखी थी, वला यदरिबना बिअर्जुलहिन्ना लियअलिमा मा युख्फीना मिन ज़ीनतिहिन्ना। जी, जमीन पर अपने पांव इसलिए ना जोर से ना मारें कि उनकी जीनत का पता चल जाए जो उन्होंने छुपाई हुई है। वो तू बिल अल्लाह जमीन अय्युहल मुमिनून। जी यानी अपने पांव से, वला यद रिबना बिअर्जुलहिन्ना लियअलिमा मा युख्फीना मिन ज़ीनतिहिन्ना। ठीक है, वो अपने पैर के ऊपर यानी जमीन के ऊपर पैर भी जो है ना वो ऐसे ना मारें कि किसी को उनकी जीनत का पता चल जाए। क्या मतलब? पैर मारने से जीनत का कैसे पता चलेगा? आवाज निकलेगी। यानी ऐसी हील्स ना पहने कि जिस हील से जो है वो आवाज निकलती हो कि मर्द को पता चल जाए, अच्छा ये वाली हील तो औरतें ही पहना करती हैं। ठीक है ना, कोई मर्द जो है वो उस तरह की हील पहन करके जो है ना वो जमीन के ऊपर नहीं चलता। अच्छा ये अगर हील की आवाज आ रही है तो ये औरत ही की आवाज आ रही है। और दूसरी क्या चीज कि चले हील की आवाज तो फिर किसी लकड़ी के टकराने की आवाज पे भी मामूल की जा सकती है, लेकिन उसके अगर उसने अपने कपड़ों के अंदर कुछ पहना हुआ है, बेशक बुरके से जो है वो उसको छुपाया हुआ है, लेकिन अंदर तो उसने कुछ पहना हुआ है ना, जैसे कोई जेवर या कोई नेकलेस या कोई ऐसी चीज, पाजेब टाइप की कोई चीज, ठीक है, तो उसकी आवाज निकलेगी जब ये पैर जोर से जमीन पे पड़ेगा। ऊपर से तो बुरका लेकर के निकली हुई है, लेकिन आवाज तो उसकी फिर भी पैदा हो जाएगी, और मर्द को जो है वो पता चल जाएगा कि अच्छा जी ये तो जीनत वाली है, औरत की आवाजें आ रही हैं। ठीक है, तो इन्फेक्शन कंट्रोल जो है ना वो सबसे बड़े जो तबीब आजम है, असल तबीब, वो तो अल्लाह ताला है। ठीक है ना, और उन्होंने फिर अपने तिब का जो इल्म है अपने रसूलों के वास्ते से जो है दुनिया के अंदर भेजा, और वो रसूल जो है फिर उन्होंने अपने इस तिब के इल्म को अपने वरसा तक मुंतकिल किया, उलमा व मशाइख। ठीक है, तो अब ये उलमा मशाइख का काम है कि वो इस इन्फेक्शन को कंट्रोल करके रखें, वो लोगों को बताते हैं कि ऐसे ऐसे जो है ना वो इन्फेक्शन के क्रिएट होने का अंदेशा है, और ऐसे ऐसे जो है ना वो इन्फेक्शन के स्प्रेड होने का अंदेशा है। ठीक है, तो अब कोई और इंसान जो कि ना उलमा में से है ना मशायख में से है, तो भाई उसके ऊपर आप जब इस डिसीशन को छोड़ देंगे कि चलिए अब आप खुद ही डिसाइड करें कि फितने का अंदेशा है तो करें, फितने का अंदेशा है तो ना करें, तो उसने किस बेसिस के ऊपर डिसाइड करना है? ना तो है उसके पास इल्म, ना तो है उसके पास तकवा, ना तो है उसको जो है वो यानी किताबी इल्म, ना उसको जो है वो अहवाल का इल्म है, हालात का इल्म है। अब वो किस बेसिस पे करेगा? वो अपनी अकल की बेसिस पर करेगा जो कि महदूद भी है और जो कि अंडर इन्फ्लुएंस भी है। अंडर इन्फ्लुएंस ऑफ व्हाट? नफ्स एंड शैतान। ठीक है, अपनी अकल अंडर इन्फ्लुएंस ऑफ नफ्स एंड शैतान। तो भाई जाहिर सी बात है, जब अकल और नफ्स और शैतान के इन्फ्लुएंस के अंदर वो अकल है, तो उसने क्या अल्लाह की मर्जी के मुताबिक फैसला उसको डिसीशन देना है, उसको जजमेंट देनी है? उसने तो अल्लाह की मर्जी के खिलाफ ही जजमेंट देनी है ना। ठीक है, ताकि इसका नुकसान हो, ताकि ये जो है वो जहन्नम में जाए, ताकि दुनिया के अंदर भी जो है वो जलील और रुसवा हो अल्लाह ताला की नाफरमानी करके। ठीक है, तो ये इन्फेक्शन का सारा कॉन्सेप्ट है। अब बाकी जो है ना वो जो आपका सवाल, आपके सवाल के जो है वो दो जुज थे। एक तो ये कि जो आसान जुज है वो ये कि भाई जो बूढ़ी औरतें हो चुकी हैं तो उनके ऊपर चेहरे का पर्दा। ठीक है, तो भाई बूढ़ी औरतें जो हो चुकी हैं ना, तो इस तरह से इन्फेक्शन वाला इशू जो है वो अक्सर बूढ़ी औरतों के साथ नहीं होता, अगरचे के एहतमाल अभी भी है। बूढ़ी औरत के साथ भी जो है वो इन्फेक्शन का एहतमाल है। क्यों? उसकी वजह क्या है कि जब मर्दों के सामने बूढ़ी औरत भी आएगी, ठीक है, तो उसके साथ भी इन्फेक्शन का एहतमाल है। इसलिए नहीं कि बूढ़ी औरत के दिल के अंदर जो है वो कोई तमा पैदा हो जाएगी, ठीक है ना, बल्कि वैसे अनफॉर्चुनेटली बदकिस्मती से आपने शायद हजरत के बयान में ये सुना हो कि एक बच्चा आकर के ना 20 साल का, कोई 18 साल का नौजवान था, आकर के जो है वो रोना शुरू हो गया आंसुओं से, किस बात के ऊपर? कि मेरी दादी जो है वो 80 साल से ज्यादा उम्र उनकी हो चुकी है, लेकिन वो इंटरनेट के ऊपर जो है ना वो गंदी तस्वीरें देखती रहती है, गंदी तस्वीरें। और हमारे अपने जानने वालों ने भी ऐसी बातें बताई, राइट? तो बूढ़ी औरत के अपने तमा के अंदर और फितने के अंदर मुबतला हो जाने का भी इस दौर के अंदर खर्चा है। ये भी कोई जीरो नहीं है, इसका भी कुछ परसेंटेज है एहतमाल कि वो खुद फितने के अंदर मुबतला हो जाएगी, उसके दिल के अंदर जो है वो ये नजासत भरी होगी, वो कुछ कर नहीं सकेगी। जिस तरह बूढ़ा मर्द है ना, उसके हाथ पैर जवाब दे चुके होते हैं, वो कुछ कर नहीं सकता, लेकिन उसके अंदर ये वाला इन्फेक्शन है दिल के अंदर नाजायज चीज को देखने का, तो अब वो जो है ना कुछ नहीं कर सकता, लेकिन देखेगा चीजों के ऊपर, राइट? बदनजरी करेगा, मोबाइल, इंटरनेट और दूसरी तरीके, और जहां उसको कोई औरत नजर आएगी उस औरत को जो है वो इसी नजर से फिर देख रहा होगा, ठीक है? तो बूढ़े मर्दों में भी एहतमाल है, अगरचे के फिजिकली वो करने के काबिल नहीं है, लेकिन जो नौजवान है तो उनके ऊपर तो कुछ करने का भी इख्तियार उनके पास होता है ना, क्योंकि उनके हाथ पैर जो है वो बिल्कुल ठीक ठीक काम कर रहे होते हैं। तो अब उनकी जो है ना वो उनके हाथ अगर कोई नहीं आया और ये बुढ़िया ही उनके हाथ आ गई, ठीक है ना, जिसका कि बड़ा आसान, कोई बहुत बड़ा मुश्किल काम तो नहीं है, ठीक है? तो भाई लस्ट पूरी करना तो बुढ़िया के साथ भी मुमकिन है, ठीक है ना? तो इस वजह से ना बूढ़ी औरत के साथ भी फितने का एहतमाल तो है, ठीक है ना? लेकिन चलो बस वही कि भाई एक अच्छे घर के माहौल के अंदर रह रही हैं और एक सोशली जो है ना वहां पर ये वाला गुनाह नहीं है। सोशली बहुत सारे ऐसे कल्चर्स होते हैं कि जहां पे जिना इज नॉट नंबर वन गुनाह, और ज्यादा गुनाह नंबर वन पे होते हैं, जिना जो होता है ना वो नंबर वन पे नहीं होता, वो उसका कम एहतमाल होता है। और कुछ कल्चर्स ऐसे होते हैं कि जहां पर नंबर वन प्रॉब्लम इज जिना, और बाकी चीजें जो है ना फिर वो उसके बाद आती हैं, ठीक है? तो कम से कम हम जिस माहौल मुआशरे के अंदर पले बढ़े तो वहां पर ये वाला नंबर वन में नहीं आता था, क्योंकि उमूमी तौर पर लोग इसमें उतना नहीं होते थे, कभी कोई करता भी होगा तो वो छुप करके करता, किसी को पता ही नहीं चलता था। तो इसी वजह से ना शुरू में तो ये आजिज बड़े कई साल अपने हजरत के बयान जो सुनता था ना, बड़ी अच्छी अल्लाह की मोहब्बत की बातें बड़ी अच्छी लगती थी और खशियत की बातें भी बड़ी अच्छी लगती थी, लेकिन जो हजरत बार बार इस वाले गुनाह का हर वक्त तस्करा, बार बार ये वाला गुनाह, बार बार इसी वाले गुनाह की हजरत जो है वो अपने बयान के अंदर जिक्र करें, हमने मैं ये सोचता था कि इससे तो हमारा कोई वास्ता ही नहीं, इससे तो हम रिलेट ही नहीं कर सकते, क्योंकि ना तो अल्हम्दुलिल्लाह हम इस गुनाह के अंदर मुब्तला हुए, ना हमारे जानने वालों में कोई इस गुनाह में मुब्तला होता है, और हजरत जो है वो बार बार इसी गुनाह की बात कर रहे हैं, राइट? फिर कुछ अरसे के बाद समझ में आया, क्योंकि द पीपल हजरत जी डील्स विद डायरेक्टली और मोस्ट ऑफ द टाइम उस कल्चर के अंदर यही वाला गुना सबसे ज्यादा राइज है, जिना वाला गुना, ठीक है? तो कल्चर कल्चर का भी फर्क होता है ना। अब आप जो है वो एक उमूमी तौर पर कह देंगे बूढ़ी औरत का कोई फितना नहीं है, वो भाई उस वाले मुआशरे में जहां पर कि यही वाला गुना सबसे बड़ा मसला है, तो वहां पे तो भाई बूढ़ी औरत को भी नहीं छोड़ेगा बंदा। और इस वक्त यानी कोई 20 साल गुजर गए, इस बात को जब मैं 20 साल पुरानी बात करूं कि हमें समझ में नहीं आता था, 20 साल जब गुजर गए हैं ना, तो इस वक्त तो उन कल्चर्स के अंदर भी कि जहां पर ये गुना जो है वो नंबर वन पे नहीं था, लेकिन अब मीडिया के ऊपर जिस किस्म की फुहाशी जो है वो इतनी ज्यादा बढ़ा दी गई है, और सोशल मीडिया और बाकी चीजें, राइट? तो अब इवन उन कल्चर्स के अंदर भी ये गुना जो है वो शायद नंबर वन पे आ ही चुका होगा, अंदाजा तो ये लगता है, ठीक है? तो अब ये तो हो गई बूढ़ी औरत के बारे में बात, लेकिन भाई वही बात कि सारी जिंदगी तो किया नहीं, और ना उनकी पिछली जनरेशन ने किया, ना उसकी पिछली जनरेशन ने किया, वाकई ऐसे ही है। जैसे कि हम आपको बता चुके हैं कि अंग्रेजों को अल्लाह ने मुसल्लत किया है, तो ऐसी कोई थोड़ी खामखा में मुसल्लत कर दिया, मुसलमानों ने अल्लाह के अहकामात को छोड़ा था और हर हर लेवल पे छोड़ा था, इस वजह से एक दूसरी कौम को ला करके यहाँ पे मुसल्लत कर दिया, तो भाई पर्दे का हुक्म भी तो छोड़ा था ना मुसलमानों ने, राइट? और फिर उसके बाद जो रिवायती तौर पर पर्दा कर भी रही थी पालकी के अंदर बैठ करके जाने वाली, राइट, वो भी जो है वो वैसे पर्दा नहीं कर रही थी, ठीक है ना? इल्ला ये कि बस वही जो कुछ गांव देहात की थी या जो है वो दीनदार बहुत ही उलमा मशाइख के घराने की थी, वो कर रही थी, बाकी तो लोगों ने छोड़ दिया था पर्दा। आप ये जो आपके पाकिस्तान की जो तहरीक पाकिस्तान जिसको कहते हैं, उस तहरीक पाकिस्तान के अंदर जितनी सवाल खवातीन नजर आती हैं, राइट, 1947 के करीब वाली, उनमें से कोई पर्दा करती है, राइट? वो तो शौकत अली और मोहम्मद अली रहमतुल्लाह अलैह, उनके उनकी उनकी वालदा भी अम्मा जो है वो आपको बुरके में नजर आती हैं, बाकी तो खावतीन बुरके में नजर नहीं आती, राइट। तो दो तीन जनरेशन तो कम अज कम हमारे अपने जानने वालों में से हैं जो कि कोई पर्दा नहीं करता था, ठीक है। तो अब जब वो बूढ़ी हो चुकी हैं तो अब कहाँ जी उन्होंने करना है, तो आप इस बात को छोड़ें, आप अपनी फिक्र करें, बजाय इसके कि किसी बूढ़ी अम्मा को या किसी बूढ़ी घर की खातून को जो है वो निकाब पहनाने की फिक्र करने के बजाय आप अपनी फिक्र करें और अपनी औलाद की फिक्र करें, ठीक है ना। ये एक बात हो गई। और आखिरी बात ये कि ये जो फितना है ना, तो जिस तरह से बूढ़ी खातून के फितने के बारे में आपने शायद कभी ना सोचा हो कि ऐसा भी होता है दुनिया के अंदर, तो उसी तरीके से ना बच्चों में और नौजवानों के अंदर तो इसका बहुत ज्यादा एहतमाल होता है, बहुत ज्यादा, ठीक है। तो अगर आप पर्दा जो है ना वो अपने खानदानों के अंदर नहीं करेंगे ना, तो बजाहिर तो ऐसा लग रहा है कि कोई मरे नहीं चले जा रहे एक दूसरे के ऊपर, और कोई जो है वो इस किस्म का बदतमीजी नहीं हो रही, और डांस और म्यूजिक और नाउज बिल्ला जो है वो यानी बेलिबासी ऐसा कुछ भी नहीं है हमारे खानदानों के अंदर, लेकिन आपको नजर नहीं आ रहा होता, डॉक्टर्स को पता चल रहा होता है कि इवन ऐसे खानदानों के अंदर आपस में क्या क्या चल रहा होता है। इवन नौजवान लड़के वो भी डॉक्टरों के पास आकर के बताते हैं ना कि जी उनके दिल में क्या चल रहा है, उनके कहाँ कहाँ किसके साथ कैसे कैसे ताल्लुकात हो चुके हैं, राइट। और फिर ये कि एक बात जो कि पेरेंट्स को ज्यादा फिक्रमंद कर सकती है ना, ये वाला हरबा भी हम इस्तेमाल कर लें, वो ये कि आप अपनी बेटी को नहीं चाहते कि भी वो किसी ऐसी वैसी ऐरी गैरी जगह के ऊपर उसकी जो है वो शादी करनी पड़ जाए, बेटे को भी नहीं चाहते कि ऐरी गैरी किसी लड़की से जो है उसको शादी करनी पड़ जाए, हमारी हमें हमें उसकी शादी करनी पड़ जाए, भाई हम जो है ना वो एक अच्छे खानदान से एक अच्छी जो है ना वो बहू लेकर के आएंगे या दामाद लेकर के आएंगे, तो अच्छा कोई तमीजदार इंसान जो है ना वो जो कि अच्छा पढ़ा लिखा हो, अच्छा कमाता हो, अच्छा जो है वो उसकी तमीज है ना, अच्छा खानदान हो, वहां से हम दामाद लेकर के आएंगे, ठीक है ना। लेकिन पर्दा आपने नहीं अपने खानदान के अंदर करवाया, अपने बच्चों को, अपने बच्चियों को पर्दा नहीं है ना, तो फिर क्या हुआ, कहीं पे अल्लाह ताला ने उनका दिल लगा दिया, राइट। हम तो ऐसे लोगों को जानते हैं कि जी वैसे तो पर्दा कर रहे थे लेकिन पूरा पर्दा नहीं कर रहे थे, अब जो है ना वो घर की जो रोशनदान था ना, खिड़की जो होती है कमरे की, खिड़की रोशनदान की तरह की, वहां पे मोहल्ले के एक लड़के ने आकर के जो है ना वो बातचीत करनी शुरू करी और वहीं से ताल्लुक बन गया, राइट। मोहल्ले के लड़के ने घर की खिड़की के थ्रू आकर के बातचीत शुरू करी, लेटर लिख लिख करके डाले और वहां से ताल्लुक बन गया, ठीक है। तो भाई लड़की कैसे पता चलती है कि वो उसकी शक्ल ऐसी है, वो ऐसी खूबसूरत है, तो भाई चेहरा को छुपाएंगे तब पता चल, तब नहीं पता चलेगा ना, वरना चेहरे से तो फिर वो हो गया, हाँ भाई ये बस दिल को लग गई है, ठीक है ना। अब जो है ना, या तो जब ऐसी सिचुएशन बन जाती है कि भाई बेटी का जो है ना वो ताल्लुक बन गया किसी कजन के साथ जहां पे आप नहीं शादी करना चाहते थे, ताल्लुक बन गया, या किसी ऐसे मोहल्ले के लड़के साथ, अब जो है ना वो उससे डिमांड शुरू होती है, नहीं तुम छोड़ो इस ताल्लुक को, तुम बस तुम उसको अपने दिल से निकाल दो, अल्लाह के बंदे वो कैसे वो अपने दिल से निकाल सकती है, दिल के अंदर तो वो घुस चुका है, वो बंदा दिल के अंदर तो वो बंदा घुस गया, अब तुम्हारे कहने के ऊपर कोई थोड़ी वो दिल से निकाल सकती है उसको, बल्कि अल्लाह ने घुसा दिया, ठीक है। अब तुम कहते रहो तो यही होता है कि बच्चा तो फिर उसके लिए तैयार नहीं होता, ना बच्चा ना बच्ची, फिर उसके बाद क्या करते हैं, किसी जगह ना जबरदस्ती उसकी शादी करवा देते हैं, और जब वो शादी करवा देते हैं, वो अगर वो राजी हो गई शादी करने के लिए, तो फिर क्या होता है, वो रह किसी के घर में रही होती है, घर किसी का बसा रही होती है और दिल में किसी और को बसा रही होती है, राइट। तो ऐसी सिचुएशन में उसका घर जो है वो आबाद होगा, उसकी जिंदगी अच्छी होगी, उसको अपने शोहर की मोहब्बतें मिलेंगी, राइट। बर्बाद कर दी ना सारी की सारी जिंदगी, और ये क्यों हुई बर्बाद, अल्लाह के हुक्म को तोड़ने की वजह से, क्योंकि माँ बाप ने अल्लाह के हुक्म को तोड़ा है, ठीक है ना। अब अगर आपके साथ ये वाला सिचुएशन इस वाली शक्ल में फितना नहीं आया था, तो इसका मतलब ये नहीं है कि किसी और के साथ नहीं आ सकता, या आपकी औलाद के अंदर ये वाला मसला नहीं आ सकता, ठीक है। तो फितने का जो अंदेशा, एक बहुत ही छोटा सा मुख्तसर सा ये लफ्ज है ना फितने का अंदेशा, इसके अंदर बहुत सारी गहराई है, ठीक है। तो आसानी का तकाजा यही है कि अल्लाह ताला की बात को मान लिया जाए जो नबी अलैहिस्सलाम के वास्ते से और उलमा और मशायख के वास्ते से हम तक पहुंची है, और अपनी अकल जो कि शैतान और नफ्स के अंदर इन्फ्लुएंस में रहती है, उसको जो है ना वो साइड पे कर दिया जाए, क्योंकि उस अकल ने जो है ना फिर इंसान को कहीं का नहीं छोड़ना होता। लोग ऐसा करते हैं, रेन कोट पर्दा यूजुअली बाहर जाते वक्त करा जाता है, यानी बस बाहर वालों से, स्ट्रेंजर से एक्सेट्रा, और यही सिखाते हैं अच्छे लोग भी उनको। फिर जब अल्लाह ताला किसी मुसीबत में मुबतला करेंगे ना, तो फिर उनको समझ में आएगी कि वो जो कर रहे हैं ना अल्लाह के हुक्मों के साथ, तो क्या होगा फिर उनके साथ। जी, ऐसा कुछ हाल मर्दों का भी हो रहा है आजकल। हाँ, वही मर्दों के दिल में जो है वो कोई औरत आ गई, अब उसने जो है वहीं पे शादी करनी है। अब वो लगे हुए हैं, बेटा तुम उधर शादी नहीं करो, बेटा तुम उधर शादी नहीं करो, और जो है वो बेटे साहब ने तो जैसे कोई काफिर के साथ, काफिरा के साथ उसका बेटे का जो है वो बन गया। अच्छा, बेटे को पर्दा तो नहीं करवाना था काफिरा से, लेकिन बेटे का दिल ऐसा बनाना था कि बेटा कुल लिल मुमिनीना यगुद्दू मिन अबसारहिम, ये हमारे अल्लाह का हुक्म है और तुमने इस हुक्म के ऊपर जो है ना वो अमल करना है। तुम्हें अपनी जॉब के लिए बाहर जाना पड़ेगा, कारोबार के लिए जाना पड़ेगा, अल्लाह ने तुम्हारी जिम्मेदारी बनाई है कमाना, मर्द हो कमाने के लिए, और तुम घर में बैठ करके वर्क फ्रॉम होम हर बंदा नहीं कर सकता, और पहले तो ये मुमकिन ही नहीं था करना, बाहर ही जाकर के काम करना, और तालीम हासिल करने की जरूरत है कि भाई तुम्हें कमाने के लिए तालीम की जरूरत है। तो अब जहां जा रहे हो सारी दुनिया के अंदर एक से एक जो है वो तुम्हें अपनी तरफ माइल करने वाली चीजें मिलेंगी, लेकिन अल्लाह का हुक्म यह है कि अपनी नजरों की हिफाजत करो। अल्हम्दुलिल्लाह, जब बचपन से ये बनाते हैं ना, तो जो बच्चे अभी बालिग नहीं भी हुए हुए होते हैं ना, बल्कि बहुत दूर होते हैं अपनी अपनी बुलूगत से, वो भी अपनी नजरों की हिफाजत कर रहे होते हैं, वो भी अपनी नजरों की हिफाजत कर रहे होते हैं। तो माँ बाप के ऊपर है कि माँ बाप जो है ना वो अपने बच्चों का दिल कैसे बनाए। ठीक है, कल इंशाल्लाह बाकी चीजों की बजाय हम इसी वो टॉपिक से ही कंटिन्यू करेंगे, और वो जो स्लाइड्स हमने भेजी हुई थी उसको फिर आपके सामने रखेंगे, क्योंकि वो इसी टॉपिक से मुताल्लिक है। ठीक है, किसी को और कोई सवाल हो तो बता दीजिए। सो क्या लिखा था, सो समवन समवन इन ए कंट्री वेयर वन फेसेस फियर ऑफ अब्यूज और फियर ऑफ लाइफ वुड बी अ फितना लाइक वेमेन इन फ्रांस। फियर ऑफ अब्यूज और फियर ऑफ लाइफ वुड बी ए फितना, क्या मतलब, यानी फितने का अंदेशा। अच्छा, यानी वो अगर वो फ्रांस में रहती हैं और उनको जो है वो जान का खौफ है या अब्यूज का खौफ है, तो क्या ये खौफ का होना जो है वो फितना होगा उनके लिए, यानी चेहरे को छुपाना वाले बात। देखें, इस तरह की जो 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 बातें होती हैं ना कि तो ये इसके ऊपर यानी एक फतवा तो आप ले सकते हैं, मुफ्ती साहब के पास जाएं, उनसे कहें जी फ्रांस के अंदर जो है ना वो ऐसे ऐसे हालात हैं, ऐसे ऐसे हालात हैं, तो अब आप ये फतवा दे देंगे फ्रांस में जो है ना वो चेहरों को कवर करना जो है वो औरत के लिए जरूरी है कि जरूरी नहीं है। ठीक है, तो मुफ्ती साहब जो है ना वो एक जनरल ब्लैंकेट स्टेटमेंट टाइप ऑफ फतवा जो है ना वो दे देंगे, नहीं है यहाँ या है। जैसे कि अमरीका के अंदर सितंबर 11 का जो वाकया हुआ था, तो उसके बाद मुसलमानों के ऊपर बहुत बड़ी मुसीबत आई हुई थी। ठीक है, तो उस वक्त जो है ना वो बुरका पहन करके बाहर निकलना जो है ना वो ऐसे ही था कि जैसे आपको कोई कत्ल कर देगा। ठीक है, या आपको पता नहीं क्या करेंगे, मारपीट कर देंगे और आपके कपड़े ही बल्कि जो है वो खींच करके उतारना दें या क्या कर दें। ठीक है, तो अब उसके ऊपर जो है वो कुछ मुफ्ती लोग जो थे उन्होंने कहा कि ये ठीक है, अब आप पी कैप जो है वो पहन करके निकला करें, ठीक है ना, और जो है वो आप इस तरह से कर लें और आप उस तरह से कर लें। ठीक है, तो ये ब्लैंकेट स्टेटमेंट टाइप के फतवे जो है ना ये तो ब्लैंकेट ही होते हैं, लेकिन पर्सनल हालात जो होते हैं ना वो इंसान के ब्लैंकेट नहीं होते, वो बड़े यानी स्पेसिफिक होते हैं। ठीक है, तो इस मामले में जो है ना वो बेहतर यही है कि अल्लाह ताला से दुआ करके फिर जो है ना वो पर्सनली अपने मामला को डिस्कस कर लिया जाए, क्योंकि जो एक अखबारों की खबरें होती है ना, वो अखबारों की खबरें और रियल रियलिटी में ना, और रियल लाइफ के अंदर, रियल एक्सपीरियंस, अपने पर्सनल एक्सपीरियंसेस के अंदर फर्क भी होता है। ठीक है, जैसे मिसाल के तौर पर हमेशा से पाकिस्तानी जो बाहर रहते हैं, तो बल्कि कराची वाले है ना, तो हमेशा से जो है ना वो कराची वाले बचपन से यही सुनते आ रहे हैं, कराची के हालात बड़े खराब हैं, कराची के हालात बड़े खराब हैं, कराची के हालात बड़े खराब हैं, राइट। लेकिन जब कराची जाते हैं ना तो कहते हैं यार जैसे पहले थे वैसे ही अभी भी हैं, जैसे बचपन में थे वैसे ही अभी भी हैं। ठीक है, तो अखबार से तो ऐसा लग रहा था कराची में आग लगी हुई है और हर बंदा जल रहा है, हर बंदा मर रहा है, हर बंदा एक दूसरे को काट के खा रहा है, राइट। लेकिन जब पर्सनली एक्सपीरियंस किया तो ऐसा तो नहीं मिलता। उसी तरीके से अखबारी खबरें वगैरह जो है ना, जो यानी इस तरह के एक जनरल परसीव्ड ओपिनियंस होते हैं, जो फर्क होते हैं। तो इसी वजह से अल्हम्दुलिल्लाह हमारे जानने वालों में बहुत सारी ऐसी खवातीन हैं जो कि सितंबर 11 से पहले भी बुरका करती थी और सितंबर 11 के बाद भी उनके बुरके में कोई फर्क नहीं आया। کوئی فرق نہیں آیا. ٹھیک ہے, اور الحمدللہ نہ کسی کے ساتھ کوئی ابیوز, میرے جاننے والوں میں کوئی ایسی خاتون نہیں ہے جس کے ساتھ کوئی اس قسم کا فزیکل ابیوز ہوا. بھائی وربل ابیوز, وربل سلرز تو جو کچھ بھی نہیں کرتے ان کے ساتھ بھی ہوا, رائٹ, اور جو ہے مردوں کے ساتھ بھی ہوا, اور بلکہ سکھ کو تو جانی سے مار دیا تھا, ہے نا, کہ وہ امامہ پہنا ہوا تھا, اپنی سکھ والی پگڑی پہنا ہوا تھا. کسی ایک مسلمان کو تو پگڑی کی وجہ سے قتل ہوتے ہوئے ہم نے نہیں کبھی سنا امریکہ کے اندر. ٹھیک ہے, تو فرانس میں بھی جو ہے نا وہ یعنی بہت تفصیل ہوتی ہے ہر چیز کے اندر. تو اس وجہ سے بیسیکلی دین کو کہتے ہیں نا دین ایک پرسنل میٹر ہے, تو دین پرسنل میٹر کا اصل مطلب کیا ہے کہ ہر بندے کا جو ہے نا وہ اپنا ایک ذاتی فتویٰ ہوتا ہے. ٹھیک ہے نا, تو وہ پرسنلائز فتوے جو ہے نا وہ بڑے امپورٹنٹ ہوتے ہیں. ہر چیز کے اوپر آپ جو ہے وہ ایک جنرلائز فتوے اپلائی نہیں کر سکتے. ٹھیک ہے, ورنہ وہ نہیں ہے کہ جی پرسنل ہے اور معاشرے کا اس میں کوئی عمل دخل نہیں ہے, اور ایسا نہیں ہے دین کے اندر. لیکن بہرحال ٹھیک ہے, بہت دیر ہو گئی, معاف کیجیے گا, آپ کو بہت دیر سے روکا ہوا ہے. آخر دعوانا الحمدللہ رب العالمین, السلام علیکم ورحمۃ اللہ وبرکاتہ.